All right. Let's get going here. Okay. So we're looking at Paul is the apostle to the Gentiles.
हामीले के हेर्दैछौँ भने पावल चाहिँ अन्य जातिहरूका प्रेरित हुन्.
And that doesn't mean he was teaching a different gospel.
अनि यसको माने चाहिँ उनले बेग्लै सुसमाचार प्रचार गर्दै थिए भन्ने चाहिँ होइन.
They were all preaching the same gospel.
उनीहरू सबै एउटै सुसमाचार प्रचार गर्दै थिए.
1 Corinthians 15, we see that also.
त्यो कुरा पहिलो कुरिन्थी 15 अध्यायमा पनि देख्छौँ.
Verses 1 through 4, he tells us the gospel that he preached.
एक देखि चार पदमा चाहिँ पावलले प्रचार गरेको सुसमाचार के थियो भनेर उनले बताउँछन्.
And then in verse 11, he says they all preach the same gospel.
अनि त्यसपछि 11 पदमा चाहिँ उनले के बताउँछन् भने उनीहरू सबैले नै एउटै सुसमाचार प्रचार गर्थे.
So there are not two gospels in the book of Acts.
त्यसैले वेदको पुस्तकमा चाहिँ दुईटा बेग्लै बेग्लै सुसमाचार छैन.
But we'll see in a minute that Acts was transitional.
र हामीले के देख्ने छौँ भने एकछिनपछि कि वेदको पुस्तक चाहिँ एउटा अन्तरकालीन पुस्तक थियो.
Now, but it's important to understand that Paul is the church's main teacher.
तर यो एकदम महत्त्वपूर्ण छ बुझ्न कि पावल चाहिँ मण्डलीका मुख्य शिक्षकको रूपमा दिएको छ.
Not the only teacher.
एक मात्र शिक्षक चाहिँ होइन.
We have the whole Bible, the whole New Testament.
हामीसँग पुरै बाइबल, हामीसँग पुरै नयाँ नियम दिएको छ.
But if we want to understand the truth properly, we have to go to Paul first.
त्यसैले यदि हामी सत्यता ठिक तरिकाले बुझ्न चाहन्छौँ भने पहिला चाहिँ हामी पावल कहाँ जानुपर्छ.
He's the apostle of the Gentiles.
किनभने उनी चाहिँ अन्य जातिहरूको प्रेरित हुन्.
And this is the right way to understand the Old Testament.
अनि पुरानो नियम बुझ्ने सही तरिका यही नै हो.
What passage did we look at to understand the law of Moses?
अब मोशाको व्यवस्था बुझ्नलाई चाहिँ हामी कुन चाहिँ खण्डमा हेरेका थियौँ?
Paul's passages.
पावलको
Romans 3, Galatians 3, 2 Corinthians 3.
रोमी 3, गलाती 3, दोस्रो कोरिन्थी 3.
Colossians.
कोलोसी.
So, that's how we properly understand. God gave him to us for that purpose.
त्यसैले त्यसरी नै हामी चाहिँ सही तरिकाले बुझ्न सक्छौँ. परमेश्वरले त्यही उद्देश्यले हाम्रो निम्ति पावललाई दिनुभयो.
And that's how we understand the four gospels.
अनि त्यसरी नै हामी चार सुसमाचारीय पुस्तकहरूलाई पनि बुझ्दछौँ.
We saw that not everything in the gospels are for us.
हामीले देख्यौँ कि सुसमाचारको सुसमाचारीय पुस्तकमा भएका सबै कुरा नै हाम्रै निम्ति हुन् भन्ने होइन.
Matthew 10, Jesus gave the commandment to the 12 apostles to go and heal.
जस्तो कि मत्ती 10 अध्यायमा चाहिँ प्रभु यीशुले 12 प्रेरितहरूलाई चाहिँ गएर चङ्गाई गर्नु, निको पार्नु भनेर आदेश दिनुभयो.
And to preach only to the Jews.
अनि केवल यहुदीहरूलाई मात्र प्रचार गर्नु भन्ने आदेश दिनुभयो. तर त्यो हाम्रो लागि होइन त्यो आदेश.
And so how do we know which parts of the gospels are for us?
त्यसैले अब सुसमाचारको कुन चाहिँ खण्ड हाम्रो लागि हो होइन कसरी जान्ने?
We go to Paul.
हामी चाहिँ पावल कहाँ जाने?
We learn from Paul.
उसबाट हामी सिक्ने हो.
And the same is true for the general epistles, they're called, the ones that are not Paul's.
त्यस्तै गरी जुन पावल बाहेक अन्यले लेखेका पत्रहरू छन्, सामान्य पत्रहरू भनिन्छ, तिनीहरूलाई बुझ्ने पनि तरिका त्यही नै हो.
See, in our English Bible, we have the four Gospels and then Acts.
अब हेर्नुहोस् हाम्रो अङ्ग्रेजी बाइबलमा चाहिँ चारवटा सुसमाचारीय पुस्तकहरू छन्, त्यसपछि प्रेरितको पुस्तक छ, सबैमा छ.
And then what?
अनि त्यसपछि चाहिँ के छ?
Paul's epistles.
त्यसपछि के पावलका प्रेरितहरू छन्, के अरे पत्रहरू छन्.
And Romans through Philemon, that's all Paul's writings.
रोमी देखि फिलेमोन सम्म नै सबै पावलका लेखहरू.
But then after that we have other epistles.
तर त्यसपछि चाहिँ त्यहाँ अरू पत्रहरू भेटाउँछ.
Hebrews.
हिब्रू.
Now, Paul might, I think Paul wrote Hebrews.
अब हिब्रू चाहिँ पावलले लेखे भन्ने म विश्वास गर्छु.
But it was written not to the churches, but to the Jews.
तर हिब्रूको पुस्तक चाहिँ मण्डलीहरूलाई लेखेको थिएन, तर यहुदीहरूलाई लेखेको थियो.
And then the writings of Peter.
अनि त्यसपछि
James.
याकूबका लेखोट.
The writings of Peter.
पत्रुसका लेखोटहरू त्यसपछि.
And then John.
त्यसपछि यहुन्नाका लेखोटहरू.
And then Jude.
अनि त्यसपछि यहुदा.
And those are not written to any church, particular church.
अब ती अस्सीको पत्रहरू चाहिँ कुनै निश्चित मण्डलीलाई लेखिएका थिएन.
And they're more Jewish in character.
उनीहरूको चरित्र चाहिँ अलिक बढी यहुदी रङ छ त्यसमा.
Everything in there is true.
सबै त्यसमा भएको साँचो हुन्.
They're for us.
किनभने हाम्रो निम्ति हुन्.
But to understand them properly, we look at them through Paul's writings.
तर तिनीहरूलाई सही ढङ्गले हामीले बुझ्नलाई चाहिँ हामी पावलको लेखोटहरूबाट द्वारा हेर्दछौँ.
For example, James 2 seems to say that justification is by works plus faith.
जस्तो कि उदाहरणको लागि याकुब 2 अध्यायमा चाहिँ याकुबले मुक्ति चाहिँ विश्वास र कामहरूद्वारा धर्मीकरण हुने धर्मी ठरिन्छ भन्ने सिकायत जस्तो देखिन्छ.
But it's Paul that teaches us clearly about justification.
तर धर्मी कसरी ठरिन्छ भन्ने कुरा त पावलले हामीलाई खुलस्त स्पष्ट सिकाउँछ.
And that it is without works. It is a gift.
त्यो चाहिँ काम बिना पाइने कुरा हो, त्यो चाहिँ सित्तेको वरदान हो भन्ने कुरा.
So Paul is our main teacher.
त्यसैले पावल चाहिँ हाम्रो मुख्य शिक्षक हुन्.
And through his teachings and through his epistles we learn how to interpret the other parts of the Bible.
अनि उनका पत्रहरूद्वारा चाहिँ हामी बाइबलको अन्य खण्डहरूलाई ठिकसँग अर्थ लगाउन हामी जान्न सक्छौँ.
And it's important to study the epistles of Paul a lot.
अनि त्यसैले पावलका पत्रहरूलाई चाहिँ धेरै अध्ययन गरिनु एकदम महत्त्वपूर्ण छ.
Right. So that is number 12. Paul is the apostle to the Gentiles.
अब त्यो चाहिँ भयो नम्बर 12. पावल चाहिँ अन्य जातिहरूका प्रेरित हुन् भन्ने कुरा.
All right. Number Number 13.
अब 13 नम्बरमा चाहिँ
the Gospels and the book of Acts are transitional.
चार सुसमाचारीय पुस्तकहरू र प्रेरितको पुस्तक चाहिँ अन्तरकालीन पुस्तक हुन्.
First of all, we're going to look at the Gospels.
सर्वप्रथम चाहिँ हामी सुसमाचारीय पुस्तकहरूलाई हेरौँ.
In the Gospels, Jesus comes to Israel.
सुसमाचारको पुस्तकमा हामीले के देख्छौँ भने येशु इजरायल कहाँ आउनु भएको छ भन्ने कुरा.
He is presenting himself as the Messiah.
उहाँले आफूलाई चाहिँ मसीहको रूपमा चाहिँ प्रस्तुत गर्दै हुनुहुन्छ ती पुस्तकहरूमा.
John 1:11 says he came to his own.
जस्तो कि यूहन्ना 1:11 उल्लेख छ उहाँ आफ्नै कहाँ आउनु भयो.
He was in the world and he came unto his own and his own received him not.
योना 1:11 उहाँ आफ्नै कहाँ आउनुभयो अनि उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेन.
And that's really the subject of the Gospels.
अनि सुसमाचारीय पुस्तकहरूको मुख्य विषय नै वास्तवमा यही नै हो.
Jesus was born in Bethlehem according to the prophecy.
येशु भविष्यवक्ताहरू अनुसार नै बेथलेहममा जन्मिनु भयो.
And he did all of the miracles.
उहाँले ती सब आश्चर्य कर्महरु गर्नुभयो.
And he fulfilled all of the prophecies about the Messiah.
अनि उहाँले मसीह सम्बन्धी दिएका भविष्यवाणीहरु सबै पूरा गर्नुभयो.
And he presented himself to the nation and they rejected him.
अनि उहाँले आफूलाई इजरायल जातिका प्रस्तुत गर्नुभयो तर इजरायलले चाहिँ उहाँलाई इन्कार गर्यो.
And the church, for example, in the book of Matthew, the church is not mentioned until chapter 16.
अनि मण्डली भन्ने कुरा त जस्तो कि मत्तीको सुसमाचारमा 16 अध्यायसम्म उल्लेख नै छैन.
Matthew 16,
मत्ती 16 अध्याय.
the light's on that one, but the light's not on this one. All right, and so the in chapters in the early chapters of Matthew, Jesus did many great miracles.
Mattiko susamacharko agillo adhyayharuma Yesule महान आश्चर्य कर्महरू गर्नुभएको छ.
But the Jewish leaders rejected him.
तर यहुदी शासकहरूले चाहिँ उहाँलाई इन्कार गरे.
And in Matthew 15, Jesus rebukes the religious leaders.
अनि मत्ती 15मा चाहिँ यीशुले ती धर्म गुरुहरूलाई चाहिँ हप्काउनुहुन्छ.
And for example, in verses 7 and 8, 7 through 9.
जस्तो कि मत्ती 15 को 7 देखि 9 पदमा हे कपटीहरु हो यशायाले यसो भन्दै तिमीहरुको विषयमा ठिकै भविष्यवाणी गरे. यो जाति आफ्नो मुखले चाहिँ मेरो नजिकमा आउँछ र आफ्ना ओठले मेरो आदर गर्छ, तर यिनीहरुको हृदय मदेखि टाढो छ. तर यिनीहरु व्यर्थमा मेरो उपासना गर्छन्, किनकि मानिसहरूका आज्ञाहरूलाई धर्म शिक्षाहरू चाहिँ सिकाउँछन्.
And then in chapter 16, in the first 5 verses, again, first 4 verses, again, he rebukes these religious leaders.
Feri pahilo char padharma chai wahan le ti dharma aguharu lai chai, dharmika aguharu lai bhatkaun huncha.
And in verse 4, he says, he calls him a wicked and adulterous generation.
Chautho padma chai wahan le tinihar lai dushta ra vyabhichari pustha ko sangya dinu huncha.
And he said, the only sign that you will have is the sign of the Prophet Jonah.
अनि उहाँले उनीहरूलाई भन्नुहुन्छ कि तिमीहरूलाई दिइने एउटै चिन्ह चाहिँ योना भविष्यवक्ताको चिन्ह हो.
And that's speaking of his death and resurrection.
अनि त्यो चिन्ह भनेको त उहाँको मृत्यु र बौरी उठाएको चिन्ह हो.
And so the nation of Israel rejects him, and he rejects the nation of Israel.
त्यसैले इजरायल जातिले उहाँलाई इन्कार गर्छन् र उहाँले इजरायल जातिलाई इन्कार गर्नुहुन्छ.
Okay. And so then he starts talking about the church.
अनि त्यसपछि चाहिँ उहाँले अब मण्डलीको कुरा गर्न थाल्नुहुन्छ.
In chapter 16, 17 and 18 is the first time that he mentions it.
17-18 पदमा चाहिँ क्रिस्टले सबभन्दा पहिला मण्डलीको उल्लेख गर्नुभएको यही हो. अनि सिमोन पत्रसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ. अनि यीशुले जवाब दिएर उनलाई भन्नुभयो, योनाको छोरा सिमोन, तिमी धन्य हो, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले जो स्वर्गमा हुनुहुन्छ. अनि म पनि one of them was working.
Has it been recorded at all?
Yeah.
Shouldn't start that one again. It's going to be very confusing. Okay. Number we gotta go all the way back there. There's no way we can do that. Okay, we're looking at, I'm sorry fellas, we're gonna have to go back a little bit.
अलिकति हामी चाहिँ फेरि दोहोऱ्याउनु पर्ने भयो यहाँ रेकर्डिङ अलिकति छुट्यो जस्तो
and we're going to go fast
अनि हामी एकदम छिटो
जान्छौँ so this will be reviewed for you
यो चाहिँ तपाईँहरूलाई चाहिँ पुनरावलोकन जस्तो हुनेछ
And so Paul is the apostle to the Gentiles.
यसले पाउल चाहिँ प्रेरितहरूका अन्य जातिहरूका प्रेरित हुन्.
And that means that does not mean that he preached a different gospel than the others.
यसको मतलब उनले अरूले भन्दा छुट्टै बेग्लै सुसमाचार सुनाए भन्ने होइन.
In 1 Corinthians 15,
पहिलो कोरिन्थी 15 अध्यायमा
He, in verses 1 through 4, he gives the gospel that he preached.
एकदेखि चार पदमा चाहिँ उनले आफूले प्रचार गरेको सुसमाचारलाई चाहिँ यहाँ प्रस्तुत गर्छन्.
And then in verse 11, he says that all of them preach that same gospel.
अनि त्यसपछि 11 पदमा आएर चाहिँ उनले भन्छन् कि अरू सबैले प्रचार गरेको सुसमाचार यही नै थियो.
And so he did not, there, in the book of Acts, there are not two or three gospels.
त्यसैले प्रेरितको पुस्तकमा चाहिँ दुई अथवा तीनवटा सुसमाचारहरू छैनन्.
There's only one gospel.
एउटै मात्र सुसमाचार छ.
But Paul is the apostle to the Gentiles.
तरै पनि पावल चाहिँ अन्य जातिहरूका प्रेरित हुन्.
The other apostles are also our apostles.
अब अरू प्रेरितहरू पनि हाम्रा प्रेरित हुन्.
But Paul is special.
तर पावल विशेष हुन्.
And his writings are special.
अनि उनका लेखहरू विशेष छन्.
And so in the New Testament we have the Gospels and then the book of Acts.
त्यसले नयाँ नियममा चाहिँ त्यहाँ सुसमाचार पुस्तकहरू छन् त्यसपछि चाहिँ आउँछ प्रेरितको पुस्तक.
And then the epistles of Paul.
अनि त्यसपछि राखेका छन् पावलका पत्रहरू.
Romans through Philemon.
रोमीदेखि फिलोमोनसम्म.
Then we have other epistles.
त्यसपछि अरू पत्रहरू त्यहाँ राखेका छन्.
Paul's epistles are written to churches.
पावलका पत्रहरू चाहिँ मण्डलीहरूलाई लेखेका थिए भने
But these other epistles are not written to churches.
अरू पत्रहरू चाहिँ मण्डलीहरूलाई लेखेका थिएनन् तोकेर.
They're written to the Jews or to the believers, all the believers scattered abroad.
ती चाहिँ यहुदीहरूलाई लेखेका थिए अनि सबै ठाउँमा छरिएर रहेका विश्वासीहरूलाई लेखेका थिए.
And they're more Jewish than Paul's epistles.
अनि तुलना गर्दा तिनीहरूमा चाहिँ बढी यहुदी चरित्र छ पावलको पत्रहरू भन्दा.
And they're important. We learn great things from all these epistles.
अनि ती सबै पत्रहरू महत्त्वपूर्ण छन् हामी महान कुराहरू सिक्छौँ तीबाट.
But Paul is our special teacher.
तर पावल चाहिँ हाम्रो विशेष शिक्षक हुन्.
And if we want to understand the Bible properly, we have to look at Paul's epistles very carefully.
यदि हामी बाइबललाई ठिक तरिकाले बुझ्न चाहन्छौँ भने पावलको पत्रहरूलाई चाहिँ एकदमै ध्यानपूर्वक हामीले अध्ययन गर्नुपर्छ.
We have to study his writings.
उसका लेखहरू हामीले अध्ययन गर्नुपर्छ.
And then look at the other parts of the Bible through that teaching.
अनि पावलको पत्रहरूको शिक्षा मार्फत चाहिँ हामीले बाइबलको अरू खण्डहरूलाई चाहिँ हेर्नुपर्छ.
For example, the law of Moses.
जस्तै कि मूसाको व्यवस्थाको सवालमा.
How did we learn the purpose of the law of Moses?
हामीले अघि चाहिँ कसरी मूसाको व्यवस्थाको उद्देश्य के थियो भनेर कसरी बुझ्यौँ त हामीले.
Paul teaches that very clearly.
पावलले त्यो कुरा स्पष्ट सिकाएको
छ. So we go to Romans 3, Galatians 3, 2 Corinthians 3.
अनि त्यसैले हामी चाहिँ गयौँ रोमी 3, गलाती 3 र दोस्रो कोरिन्थी 3 अध्यायमा.
And we get the true teaching about the law of Moses.
अनि फलस्वरूप हामीले चाहिँ मूसाको व्यवस्थाको सही शिक्षा हामीले प्राप्त गर्न सक्छौँ.
And the same is true for the Gospels.
अनि सुसमाचारको पुस्तकहरू बुझ्ने सवालमा पनि यही कुरा साँचो हुन आउँछ.
What part of the Gospels are for us today?
सुसमाचारको पुस्तकहरूमा कुन चाहिँ आज हाम्रो निम्ति हो?
And we learn that by going to Paul.
त्यो चाहिँ हामी पावल कहाँ गएर हामीले सिक्ने हो.
And that's true for the general epistles.
अनि त्यस्तै गरी ती अरू सामान्य पत्रहरूको सवालमा पनि यही साँचो हुन्छ.
If we want to understand them properly, we look at them through Paul's writings.
ती पत्रहरूलाई हामीले सही ढंगले बुझ्न चाहन्छौँ भने हामी पावलको पत्रहरूको द्वारा चाहिँ हामी त्यसलाई बुझ्छौँ.
For example, James said in James 2, verse 14,
जस्तो कि याकुबले चाहिँ दुईको 14 पदमा चाहिँ उनले यसरी भने.
But he's saying that verse 17 so even so faith if it hath not works is dead being alone
Well,
if we want to learn the true teaching about salvation, we first go to Paul.
हामीले मुक्ति सम्बन्धी चाहिँ सही शिक्षा हामी प्राप्त गर्न चाहन्छौँ भने पहिला चाहिँ हामी पावलको जानुपर्छ.
And he gives us the chapter after chapter of the clear teaching about justification.
अनि पावलले हामीलाई चाहिँ अध्याय पछि अध्याय गर्दै गरिकन धर्मी कसरी ठन छरिन्छ भन्ने कुराको चाहिँ सही शिक्षा खुलस्त दिन्छन्.
And we learned that James is not talking about how to be saved. He's talking about Christian living.
अनि याकूब पत्रमा त उनले हामीलाई कसरी मुक्ति पाउन सकिन्छ भनेर सिकाउन खोजिरहेको हैन. उनले त क्रिश्चियन जीवन कसरी जिउने भनेर पो सिकाउन खोजिरहेको.
How to show your salvation to others.
अर्थात् आफूले पाएको मुक्ति चाहिँ कसरी हामी मुक्ति पाएका छौं भन्ने कुरा प्रमाणित गर्न सक्छौं मानिसको सामु भन्ने कुरा हो.
So Paul is the apostle to the Gentiles.
यसले पावल चाहिँ अन्य जातिहरूका लागि दिएको प्रेरित हुन्.
We have many teachers, but Paul is our special teacher.
हाम्रो धेरै जना शिक्षकहरू छन् तर पावल चाहिँ हाम्रो विशेष शिक्षक नै हुन्.
And Paul's teaching is not different from the other apostles and prophets.
अनि पावलको शिक्षा चाहिँ अरू प्रेरित र भविष्यवक्ताहरूको भन्दा भिन्न छैन.
But he is a special teacher. We need to give special attention to his writings.
तर उनी चाहिँ विशेष शिक्षक हुन् हाम्रो निम्ति र त्यसैले उसका लेखोटहरूलाई विशेष ध्यान दिनुपर्छ हामीले.
All right, number 13.
अब नम्बर 13 बुदामा आएर
The four gospels and the book of Acts are transitional.
चार सुसमाचारी पुस्तकहरू र प्रेरितको पुस्तक चाहिँ अन्तरकालीन पुस्तक हुन्.
Now, let's consider first the gospels.
पहिला चाहिँ हामी सुसमाचारको पुस्तकहरूलाई विचार गरौँ.
A summary of the subject of the gospels is in John 1:11.
सुसमाचारको पुस्तकहरूको विषयवस्तुको सारांश चाहिँ कहाँ पाउँछौँ? यूहन्ना 1:11 पाउँछ.
He came unto his own, and his own received him not.
उहाँ आफ्नै कहाँ आउनुभयो र आफ्नैले उहाँलाई ग्रहण गरेन.
That's what we see in the gospel.
सुसमाचारका पुस्तकहरूभरिमा चाहिँ हामी त्यही देख्छौँ.
Jesus came as the Messiah to Israel.
येशु मसीहा रूपमा इजरायल कहाँ आउनुभयो.
Many prophecies said that he was coming.
थुप्रै भविष्यवाणीहरूले उहाँ आउँदै हुनुहुन्छ भनेर पहिले भनेको थियो.
He would be the son of David.
उहाँ दाउदको पुत्र हुनुहुनेछ.
He would be born in Bethlehem.
उहाँ बेथलेहममा जन्मिनुहुनेछ.
He would do mighty miracles.
उहाँले सामर्थी कामहरू गर्नुहुनेछ, आश्चर्य कर्महरू.
The blind would see, the lame would leap.
अन्धले देख्नेछन्, लङ्गडाहरू उफ्रिनेछन्.
Great miracles.
ठुला आश्चर्य कर्महरू.
And so he came and he showed himself.
अनि
even the very time of his coming was prophesied.
वहाँ आउनुभयो अनि उहाँले यसरी उहाँलाई आफूलाई प्रकट गर्नुभयो. यहाँसम्म कि उहाँको आउने समय धरि तोकिएको थियो.
Daniel 9 told us exactly when he would come.
दानियल 9 अध्यायले चाहिँ उहाँ ठिक कुन समयमा आउनु हुनेछ यो संसारमा भनेर किटान गरेको थियो.
And he came and he fulfilled those prophecies.
अनि उहाँ आउनुभयो र ती भविष्यवाणीहरु पूरा गर्नुभयो.
But Israel rejected him.
तर इजरायलले उहाँलाई इन्कार गर्यो.
They said, the leaders said, he's doing the miracles by the power of the devil.
इजरायलका अगुवाहरुले भने यसले चाहिँ शैतानको शक्तिले आश्चर्य कर्महरु गरेको हो.
And so then Jesus rejected Israel.
अनि त्यसपछि येशूले इजरायललाई इन्कार गर्नुभयो.
See in Isaiah 66:4.
हेर्नुहोस् यशैया 66 चार पदमा
a man rejects God, God rejects man.
के छ भने यदि मान्छेले परमेश्वरलाई इन्कार गर्छ भने परमेश्वरले मान्छेलाई इन्कार गर्नुहुन्छ. अहिले चाहिँ परमेश्वरले नेपाली जातिलाई चाहिँ मौका दिइरहनु भएको छ. तर यहाँ चार पदमा चाहिँ यशैया 66 चार म पनि तिनीहरूलाई खिन्न पार्ने कुराहरू चुन्नेछु र जुन कामहरूसँग तिनीहरू डराउँछन् ती कुराहरू नै तिनीहरूमाथि ल्याउनेछु. किनभने मैले बोलाउँदा कसैले जवाब दिएन, म बोल्दा तिनीहरूले सुनेनन्. तर तिनीहरूले मेरो आँखाकै सामु दुष्ट काम गरेर यही कुरा रोजे जुन कुरामा म प्रसन्न हुँदिन.
If a man chooses to reject God's word, then God will reject him.
यदि मान्छेले परमेश्वरको वचनलाई इन्कार गर्न रोज्छ भने परमेश्वरले उसलाई इन्कार गर्न
मान्छेलाई
रोजाइ दिएको छ
And Israel had a choice.
अनि इजरायललाई पनि रोजाइ दिएको थियो
And Jesus was very sad.
अनि यीशु एकदम दुखित हुनुभयो
In Matthew 23
मत्ती 23 अध्यायमा
Jesus knew this would happen, but still he was sad.
यीशु जान्नुहुन्थ्यो हुनेछ भनेर तै पनि उहाँ दुखित हुनुहुन्थ्यो.
God knew that Israel would reject.
इजरायलले इन्कार गर्नेछ भन्ने कुरा परमेश्वरले पहिले जान्नुहुन्थ्यो.
God had the plan to build the church.
अनि परमेश्वरको पूर्व योजना नै थियो मण्डलीलाई चाहिँ उहाँले चाहिँ सुरु गर्न निर्माण गर्नुहुन्छ भन्ने
कुरा. Jesus was sad.
तै पनि यीशु दुखित
भयो. Matthew 23:37-39.
मत्ती 23 अध्यायको 37 देखि 39 पदहरु. मत्ती 23 को 37 बाट हे यरुशलेम यरुशलेम त भविष्यवक्ताहरूलाई मार्छस् र तँका पठाइएकाहरूलाई ढुङ्गाले हान्छस् जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटा मनी बटुल्छे त्यसरी नै मैले पनि कतिचोटि तेरा छोराछोरीहरूलाई बटुल्ने इच्छा गरेँ तर तिमीहरूले इच्छा गरेनौ हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ छोडिन्छ किनकि म तिमीहरूलाई भन्दछु जबसम्म तिमीहरूले प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ भनी भन्ने छैनौ तबसम्म तिमीहरूले मलाई अब सुखदाति देख्ने छैनौ
So he said, I would have gathered you, but you would not.
त्यसैले उहाँले भन्नुभयो म तिमीहरूलाई बटुल्ने थिएँ तर तिमीहरूले इच्छा गरेन
He sent the apostles out to preach. The kingdom of heaven is at hand.
उहाँले आफ्ना प्रेतहरूलाई प्रचार गर्न पठाउनु भएको थियो उनीहरूको बीचमा स्वर्गको राज्य नजिक आएको छ भन्ने कुरा तर उनीहरूले विश्वास गरेनन् थोरैले मात्र विश्वास
गरे
तर समग्र इजरायल राष्ट्रको रूपमा चाहिँ उनीहरूले चाहिँ इन्कार गरे अनि त्यसैले उनीहरूलाई उहाँले भन्नुहुन्छ हेर तिमीहरूको घर तिमीहरूको निम्ति उजाड छोडिन्छ
अनि
उहाँले भन्नुभयो सेनाहरू आउनेछन् र यरुशलेमलाई ध्वस्त गर्नेछन्
And then verse 39, you shall not see me until you say, blessed is he becometh in the name of the Lord.
39 पदमा चाहिँ उहाँले भन्नुभयो जबसम्म तिमीहरूले प्रभुको नाममा आउनुहुने धन्य हुनुहुन्छ भनी भन्ने छैनौ तबसम्म तिमीहरूले मलाई अब उसो कदापि देख्ने छैनौ
And that will happen during the tribulation.
अनि त्यो घटना पूरा हुने चाहिँ कहिले हो त्यो चाहिँ संकष्ट कालको समयमा हो
Israel will repent.
इजरायलले पश्चाताप गर्नेछ
And receive Jesus as the Messiah.
अनि यीशुलाई मसीहको रूपमा ग्रहण गर्नेछ
And they will weep because of their foolishness.
अनि उनीहरूले चाहिँ उनीहरू रुनेछ किनभने उनीहरूको मूर्खतालाई सम्झेर
Zechariah says they will weep.
जकरियाको पुस्तकले बताएको छ उनीहरू रुनेछन्
And that will not happen until after the church age.
अनि त्यो कुरा चाहिँ मण्डली युगको कालखण्ड नसकिएसम्म हुने छैन
And so the Gospels is a transition between Israel and the church.
त्यसैले सुसमाचारको पुस्तकहरू चाहिँ इजरायल र मण्डलीको बीचतिरको पुस्तक हो
Jesus was a Jew.
यीशु यहुदी हुनुहुन्थ्यो
He lived under the law.
उहाँ व्यवस्थाको अधीनमै जिउनु भयो
Matthew 5:17
मत्ती 5:17 म चाहिँ व्यवस्था अथवा भविष्यवक्ताहरूलाई रद्द गर्न आएको हुँ भन्ने नसम्झ म रद्द गर्न होइन तर पूरा गर्न आएको हुँ
उहाँले
विश्राम दिन पालन गर्नुभयो
उहाँले
चाहिँ सुँगुरको मासु खानु भएन उहाँ यहुदी हुनुहुन्थ्यो
He kept the law.
उहाँले व्यवस्था पूरा गर्नुभयो पालन गर्नुभयो
But that's not our example.
तर त्यो नै हाम्रो नमुना त होइन
If we go to Paul, we learn, in, for example, Colossians 2, we don't keep the Sabbath. We don't have any diet.
यदि हामी पावल कहाँ गयो भने चाहिँ हामीले के सिक्छौँ कि हामी विश्राम दिन पालन गर्दैनौँ होइन गर्नु छैन अनि हामीले चाहिँ कुनै विशेष खानकीहरूबाट हामी वञ्चित हुनु पर्दैन
So Paul is our teacher to show us how to understand the gospel.
त्यसैले सुसमाचारको पुस्तकहरु कसरी बुझ्ने भनेर हामीलाई सिकाउने शिक्षक चाहिँ पावल हुन्.
And these we see this. Let's look at the example of the Sermon on the Mount.
जस्तो कि हामी हेरौं डाँडाको उपदेशलाई.
Matthew 5 through 7 is the Sermon on the Mount.
Matthew 5
was a big mountain, it was a hill.
ठुलो पर्वत थियो न त्यो सानो एउटा त्यसको थियो.
But he was preaching to the Jews.
उहाँले चाहिँ यहुदीहरूलाई प्रचार गर्दै हुनुहुन्थ्यो.
And there are two major things we must understand to interpret this properly.
Yes, lai sahi tarikale hamle byakha garna lai chai bujhnu parne dui ta kura haru chan.
Jesus is speaking to the Jews. You have to understand that.
Ek chai Yesu yahudi haru sanga kura garirahanu bhayeko chha.
The Jews who were under the law.
Jo yahudi haru chai byavastha ko adhin ma hunchan thie.
And he's preaching the law.
अनि उहाँले चाहिँ व्यवस्था नै प्रचार गरिरहनु भएको छ.
And he's using the law for its main purpose.
अनि उहाँले व्यवस्थालाई चाहिँ त्यसको मूल उद्देश्य ले चाहिँ प्रयोग गरिरहनु भएको
छ. What's the purpose of the law?
व्यवस्थाको उद्देश्य के हो?
Main purpose.
मुख्य उद्देश्य के हो व्यवस्थाको? भन्नुस्.
Okay, thank you. The farmer knows it.
धन्यवाद. किसानलाई थाहा रहेछ.
All right, so that's exactly right.
एकदम ठीक हो. All
right. Notice what Jesus does in Matthew chapter 5, verse 20.
ख्याल गर्नु चाहिँ यीशुले के गर्दै हुनुहुन्छ यहाँ मत्ती 5:21 मा तिमीहरूले सुनेका छौ. मत्ती 5:21 तिमीहरूले सुनेका मत्ती 5:20 किनभने म तिमीहरूलाई भन्दछु तिमीहरूको धार्मिकताले शास्त्री र फरिसीहरूको धार्मिकता उछिनेन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा पस्ने छैन. अब फरिसीहरू भनेको चाहिँ सबभन्दा धर्मकर्म गर्ने यहुदीहरू थिए.
They tried to keep every little part of the law.
उनीले त्यो व्यवस्थाको एक-एक भागलाई चाहिँ पूरा गर्न खोज्थे.
So like tithing.
जस्तो कि दशमांशको कुरा.
If they had seeds.
यदि उनीहरूसँग केही बीजहरू थिए भने.
They would count 10 seeds. If they count one seed for every 10.
उनीहरूले चाहिँ हरेक 10 वटा बीउबाट एउटा बीउ चाहिँ छुट्याउँथे.
They counted their seeds.
उनीहरूको बीजधरि पनि उनीहरूले गन्ने गर्थे.
Well, that's a big job. But that's how careful they were.
भने पनि यति सम्म उनीहरू चाहिँ होशियार थिए.
And so Jesus said to the Jews, in order to be saved, your righteousness must be greater than the Pharisees.
अब यीशुले चाहिँ यहाँ के प्रचार गर्नुभयो भने तिमीहरूले मुक्ति पाउने हो भने तिमीहरूको धार्मिकता चाहिँ फरिसीहरूको भन्दा पनि बढी धार्मिकता हुनुपर्छ.
And they must have been amazed.
यो सुन्दाखेरि त उनीहरू त छक्कै परे होला.
How is this possible?
यो कसरी सम्भव छ?
They keep everything.
उनीहरूले त सबै कुरा पालन गर्दै
हुन्छ. They keep many other things too.
अनि अझ अझ
their own law.
उनीहरूको आफ्नै नियमहरू पनि पालन गर्दै
हुन्छ. How can we have more righteousness than the Pharisees?
हामीसँग चाहिँ फरिसीहरूको भन्दा बढी धार्मिकता कहाँबाट हुन सक्छ?
What did Jesus say?
यीशुले को तात्पर्य चाहिँ के थियो?
He said you can never have enough righteousness in yourself.
उहाँले चाहिँ सिकाउँदै हुनुहुन्थ्यो तिमीहरू आफैमा चाहिँ कहिले पनि पर्याप्त धार्मिकता हुन सक्दैन.
You can try your best, you can be totally religious and you won't be enough.
तिमीहरू सक्दो तिमीहरूले प्रयास गर्न सक्छौ उनीहरू तिमीहरू पुरै धार्मिकतामा डुबेको धर्मकर्ममा डुब्न सकौला तर तिमीहरू धर्मी हुन
सक्दैन
किनभने तिमीहरू पापी नै छ
अनि
तिमीहरू अझ पापी पाप गरिरहेका छ.
So Jesus is teaching them the purpose of the law. They were trusting the law.
अनि उनीहरु यीशुले के सिकाउँदै हुनुहुन्थ्यो भने उनीहरुलाई उनीहरु त व्यवस्थामा भरोसा गरिराछ भन्ने कुरा.
They were trying to to be saved through the law.
That in your saying, bevasta dwara unyeru mukti paunu khojirahe.
And Jesus is showing them that it's not possible.
Ani yesule ke dekhaudai hununcha? Tyo sambhav chaina.
And then the next two verses we see that very clearly.
Tespachi ko dui ta pad ma chai yo ekdam spashta hami dekhchha.
21 and 22.
But timiharule sunega chhau purana samayka harulai yo bhaniyeko thiyo. तिमीले हत्या नगर र जसले हत्या गर्ला त्यो न्यायको योग्य हुनेछ तर म तिमीहरूलाई भन्दछु जो कोही आफ्नो भाइसँग बिना कारण रिसाउँछ त्यो न्यायको योग्य हुनेछ अनि जसले आफ्नो भाइलाई निकम्मा भन्ला त्यो महासभाको योग्य हुनेछ तर जसले हे मूर्ख भन्ला त्यो नरकको आगोको योग्य हुनेछ त्यसैले व्यवस्थाले भनेको छ हत्या नगर
One of the Ten
Commandments.
So the people say, I haven't killed anybody.
So the man said, I'm righteous.
Jesus said, no. God judges by the mind as well as the actions.
Ever hated
anybody? Every man has to say yes. So to think the evil thoughts toward people is the same in God's eyes as killing. Well, what does that mean? We're sinners. We don't keep God's law. Well, how can we get righteousness? Jesus has to die. We need a Savior. Jesus is teaching that. He's showing that the law must be obeyed from the heart.
Verse
27-28.
तिमीहरूले सुनेका छौ पुराना समयकारलाई यो भनिएको थियो तिमीले व्यभिचार नगर तर म तिमीहरूलाई भन्दछु जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्छ त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ
So the law said, thou shalt not commit adultery, one of the Ten Commandments.
त्यसले व्यवस्थाले भनेको थियो तिमीले व्यभिचार नगर दस मध्ये एक आज्ञा हो त्यो
And many men can say, well, I haven't done that exactly.
अनि धेरैजना मान्छेहरूले भन्न सक्छन् त्यो ठ्याक्कै त मैले गरे छैन
Jesus said, no, wait a minute, what about the heart?
तर यीशुले भन्नुहुन्छ एकछिन पर्ख हृदयमा चाहिँ के गर्यो नि
And then we see we're sinners.
अनि त्यसबाट हामीले देख्छौँ ओहो हामी त पापी रहेछौँ
We have broken God's law.
हामीले परमेश्वरको व्यवस्था भङ्ग गरेका छौँ
Every person, in many ways.
सबै मान्छेले गरेको छ धेरै तरिकामा
In the heart and in the actions.
हृदयद्वारा गरेको छ अनि कामहरूद्वारा पनि गर्छ
So, the law is showing us that we are condemned.
त्यसैले व्यवस्थाले देखाउँदैछ कि हामी दोषी ठहरिन्छ
Because God hates all of that, He's going to judge all of that.
किनभने परमेश्वरले सबै घृणा गर्नुहुन्छ र यी सबैलाई उहाँले न्याय गर्नेवाला हुनुहुन्छ
So, that's how Jesus, what Jesus is doing. He's using the law to show the Jews that they are sinners. They are not righteous.
त्यसैले यीशुले के गर्दिनुहुन्छ उहाँले चाहिँ व्यवस्थाद्वारा यहुदीहरूलाई देखाउँदै हुनुहुन्छ कि उनीहरू पापी छन् उनीहरू चाहिँ धर्मी छैनन् भन्ने
कुरा
हामीले पनि व्यवस्थालाई प्रयोग यसरी नै गर्न सक्छौँ
But the second thing, Jesus is showing the principles of the kingdom, the coming kingdom.
दोस्रो कुरा चाहिँ यो पहाडी उपदेशमा यीशुले के देखाउँदै हुनुहुन्छ भने आउनेवाला राज्यका सिद्धान्तहरू के कस्ता छन् त अब अहिले पनि समेत हामी चाहिँ ख्रीष्टको आत्मिक राज्यभित्र प्रवेश गरिसकेका छौँ
But the real kingdom is coming to this earth.
तर वास्तविक राज्य चाहिँ यस पृथ्वीमा नै भविष्यमा आउनेवाला छ
And see, Colossians 1:11 says, He hath translated us into the kingdom of His dear Son.
कलसी 1 को 11 पदमा चाहिँ
Verse 13 and 14.
13 पदमा कलसी 1 को 13 मा बताएको छ जसले हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नु भएको छ कलसी 1 को 13
But the main kingdom the Bible is talking about is the coming kingdom on earth
तर बाइबलमा मुख्य गरी जुन भविष्यवाणी गरिएको राज्य भनेको चाहिँ त्यो आउनु बाँकी नै छ
And so we can, when Jesus is teaching about that coming kingdom, we can learn things for our lives today.
त्यसैले जब यीशुले चाहिँ त्यो आउनेवाला राज्यको बारेमा उहाँले कुरा गर्नु हुँदाखेरि चाहिँ आजको लागि हाम्रो जीवनको लागि पनि त्यहाँ शिक्षा
राम्रो
त्यो राज्य आइसकेको छैन.
And some of these things we cannot do.
त्यसैले यहाँ भएका कुनै कुनै कुराहरू हामी गर्न सक्दैनौँ.
See Matthew 5.
जस्तो कि मत्ती 5 अध्यायमा
we see he's talking about the kingdom.
उहाँले चाहिँ राज्यको कुरा गरिरहनु.
Verse 3.
तीन पदमा मत्ती 5 को 3. आत्मामा गरीब हुनेहरू धन्य हुन् किनभने स्वर्गको राज्य उनीहरूकै हो.
So they knew what kingdom. They knew the Bible talked about the coming kingdom.
अब राज्य भन्ने बित्तिकै उनीहरूले बुझे थिए बाइबलले चाहिँ आउनेवाला राज्यको कुरा गरेको छ.
That's what they were looking for.
उनीहरू त्यसैको प्रतीक्षामा थिए.
And they thought that the Messiah would come and establish that kingdom.
अनि उनीहरूले के सोच्थे भने कि मसीह आउनु भएपछि तत्कालै राज्यलाई स्थापना गर्नुहुन्छ. पत्रुसलाई समेत त्यस्तै लाग्यो.
When Jesus talked about dying and being raised, Peter rebuked him.
यीशुले जब आफू मर्नुपर्ने बौरी उठ्नुपर्ने कुरा भन्दाखेरि त पत्रुसले त उहाँलाई हप्काए.
Because Peter thought, no, you could establish the kingdom.
किनभने पत्रुसको विचारमा चाहिँ के थियो भने होइन तपाईँले त अहिले राज्य स्थापना गर्ने पो हो.
Deliver us from the Romans.
हामीलाई रोमीहरूबाट छुटकारा दिने पो हो.
They knew the kingdom was coming.
उनीहरूलाई थाहा थियो राज्य आउँदैछ भन्ने कुरा.
They knew it would be that Israel would be the center of it.
अनि त्यो राज्यको केन्द्रबिन्दुमा चाहिँ इजरायल हुनेछ भन्ने.
They knew that Messiah would rule the world.
मसीहले विश्वभरि राज्य गर्नुहुन्छ भनेर पनि थाहा थियो.
They knew the kingdom. And so Jesus is preaching the kingdom.
त्यसैले उनीहरूलाई राज्य बारेमा थाहा थियो अनि यीशुले चाहिँ राज्यको प्रचार गरिरहनुभएको छ यहाँ.
Verse 10.
10 पदमा
kingdom of heaven.
स्वर्गको राज्य धार्मिकताका निम्ति सताइनेहरू धन्य हुन् किनभने स्वर्गको राज्य उनीहरूकै हो.
Verse 19.
19 पदमा यसकारण जसले सबैभन्दा साना यी आज्ञाहरू मध्ये एउटालाई भङ्ग गर्ला र मानिसहरूलाई यस्तै सिकाउला त्यो चाहिँ स्वर्गको राज्यमा सबैभन्दा सानो कहलाइनेछ तर जसले तिनलाई पालन गर्ला र सिकाउला उही नै स्वर्गको राज्यमा महान कहलाइनेछ.
He's preaching about the kingdom.
उहाँले चाहिँ राज्यको प्रचार गरिरहनुभएको छ.
And these are the rules, laws by which men will live in the kingdom.
अनि राज्यमा चाहिँ मानिसहरू यही नियम अनुसार जिउने वाला छन् भविष्यमा.
And we live by many of these today.
अनि हामी चाहिँ आज पनि यी मध्ये विभिन्न नियमहरू गरेर आज पनि यो छ.
Jesus said in this sermon to love your enemies.
जस्तो कि यीशुले यही प्रचारमा चाहिँ भन्नुभयो शत्रुलाई प्रेम गर.
Well, we're supposed to love our enemies today.
अनि आज नै हामीले चाहिँ शत्रुलाई प्रेम गर्नुपर्ने हो.
But many of these things are not for today.
तर कतिपय यहाँको कुराहरू धेरैवटा कुराहरू चाहिँ आजको लागि होइन.
And for example, Matthew 5:22.
जस्तै मत्तीको 5 को 22 मा.
How can we do this?
अब हामीले कसरी यो पालन गर्न सक्छौँ? तर म तिमीहरूलाई भन्दछु जो कोही आफ्नो भाइसँग बिना कारण रिसाउँछ त्यो न्यायको योग्य हुनेछ अनि जसले आफ्नो भाइलाई निकम्मा भन्ला त्यो महासभाको योग्य हुनेछ तर जसले हे मूर्ख भन्ला त्यो नरकको आगोको योग्य हुनेछ. अब हामीले कसैलाई नरकको आगोमा त पठाउन
सक्दैनौँ.
तर राज्यको समयमा मानिसहरू नरकमा जानेवाला जानेछन्.
They will, if they sin, they do not repent, they will be in danger of going directly to hell.
त्यो बेलाको समयमा चाहिँ यदि उनीहरूले पाप गरे पश्चाताप गरेन भने उनीहरू चाहिँ नरकको आगोमा जाने खतरामा हुनेछन्.
And it says he will be in danger of the judgment. What judgment?
अनि यहाँ बताएको छ ऊ चाहिँ न्यायको योग्य हुनेछ भनेछ. कुन चाहिँ न्यायको कुरा गरेको?
Angry without a cause.
बिना कारण रिसायो भने भनेछ.
Okay.
You're very black right now.
Well, it's been like that the whole time. It's really...
It's, no, it's looking very good in this place. Oh. Right now, it's...
Right, the best.
I see. Okay. Mm. Oh.
No, actually, it was looking really, really good.
We need to train people to do this. Okay.
No, it takes time between and I had to go down and do some stuff with different stuff.
So what is the normal time duration that this can light up if it's full charge?
Really, only about an hour and 15 minutes. Oh, okay. All the way full.
Just 1 hour.
Some, it's variable because some of the batteries will last longer.
I see.
Thank you. Yeah. It's very hard.
Oh, they're ladies, huh?
tell the difference?
Mm-hmm. Yeah.
Yeah, it is different.
All right, we're looking at the fact that the four Gospels in the book of Acts are transitional.
We're looking at the
Gospels. The Gospels are mostly for the Jews. And yet there is great teaching here for us also. And we're looking at the Sermon on the Mount. And there's two major things that Jesus is doing. Jesus is using the law to show the Jews that they are
sinners.
And show them that they cannot, through the law, get the righteousness necessary to be saved.
We
have to keep the law even from the heart perfectly.
And
so when a man understands that, he says, what can I do?
And this was that you were a man said you could have busy pursued with the keep on so many.
And so what's the answer?
And this was your kill.
What's the way of salvation? What can you do? Where do you get that righteousness?
त्यो धार्मिकता कहाँबाट पाउन सकिन्छ? मुक्ति कसरी पाइन्छ?
Right.
हामीले चाहिँ मुक्तिको सिद्धैको दान हामी प्राप्त गर्छौं.
We get Jesus' perfect righteousness.
हामीले येशूको सिद्ध धार्मिकता प्राप्त गर्छौं.
And so that's the purpose of the law, and Jesus is preaching that.
अनि त्यसले त्यो नै व्यवस्थाको उद्देश्य हो अनि येशूले यहाँ मत्तीमा चाहिँ उहाँले त्यो प्रचार गर्नुभयो.
Jesus is preaching the principles of the kingdom.
अनि दोस्रो कुरा येशूले चाहिँ राज्यका सिद्धान्तहरू चाहिँ सिकाउँदै
हुनुहुन्छ. One more example, Matthew 5:25-26.
एउटा अर्को उदाहरण हेर्ने छ मत्ती 5:25-26. बाटोमा आफ्नो विरोधीसँग हुँदाखेरि नै झट्टै उसित मिलाप गरिहाल नत्र कुनै घडी विरोधीले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला र न्यायकर्ताले तिमीलाई अफिसरको हातमा सुम्पिदेला अनि तिमी झ्यालखानाभित्र फालिनु पर्ला म तिमीलाई साँचो भन्दछु तिमीले अन्तिम पैसा नतिरेसम्म तिमी त्यहाँबाट कुनै रीतिले निस्कने छैनौ
सो व्हाट प्रिजन
त्यसैले कुन चाहिँ झ्यालखानाको कुरा हो यो
चर्चेस डोन्ट ह्याभ प्रिजन्स
मण्डलीहरूको त झ्यालखानाहरू हुँदैनन्
एन्ड द वर्ल्ड डजन्ट ह्याभ प्रिजन्स फर दिस पर्पस
अनि यस उद्देश्यको लागि चाहिँ संसारमा पनि झ्यालखाना प्रयोग हुँदैन यो त राज्यको कुरा भइरहेछ
आफ्टर जीसस कम्स द हि विल rule with a rod of iron
jun rajya chai yesu aunu bhaye pachi hunecha jasma waha le chai phalam ko damna le shasan garna
huncha there will be prisons
ani tesma jailkhana ru hunechan
so some of these things are for us today some of them are for the past some are for the future
tesele yaha bhayeka kati kura haru chai hamra nimti aile bartaman lai hun kati kura haru chai bigat ka lagi thie kati chai bhavishya ka lagi hun
and again we can go to Paul and he will help us understand this.
अनि फेरि हामी चाहिँ पावल कहाँ जान सक्छौ र उनले हामीलाई यी कुराहरु बुझ्न सहायता गर्छ।
We should study his epistles much, preach from his epistles much.
अनि हामीले चाहिँ उनका पत्रहरुलाई धेरै अध्ययन गर्नुपर्छ, धेरै प्रचार गर्नुपर्छ।
Okay. So the gospels are transitioning from the Jews to the church.
त्यसैले यो सुसमाचारको पुस्तकमा चाहिँ के पाइरा छ? अब यहुदीहरुबाट चाहिँ मण्डलीको युगतिर लाग्दैछ यो हरेक बुदालाई वास्तवमा एउटा पुरै अध्ययनको विषयवस्तु बनाइन सकिन्थ्यो
बट दिस इज द मेन वी वान्ट यू टु अंडरस्टैंड अ लिटल अबाउट दिस इज फर इम्पोर्टेन्ट
तर सारांशमा चाहिँ तपाईले अलिकति भए पनि यसमा बुझ्न सक्नु भएको होस् भनेर दिएको छ यो एकदम महत्त्वपूर्ण छ
एन्ड द सेम इज ट्रू फर एक्ट्स
त्यसै गरी प्रेरितको पुस्तकको सवालमा पनि यही साँचो छ
It is transitional in three ways.
प्रेरितको पुस्तक चाहिँ तीन तरिकामा अन्तरकालीय पुस्तक रहेको छ
Number one, it is transitioning between Israel and the church.
पहिलो कुरा त यो इजरायल को युगबाट मण्डली युगमा जाँदैछ.
In the early part of Acts, the Jewish believers do not understand that the Gentiles are being accepted by God.
प्रेरितको पुस्तकको अघिल्लो अध्यायमा चाहिँ युदीहरूले के बुझिरहेछन् भने परमेश्वरले अन्य जातिहरूलाई ग्रहण गर्नुभएको छ भन्ने कुरा.
In Old Testament, to come to God, you had to become a Jew.
अब यो कुरा बुझ्नुहोस् कि पुरानो नियममा कोही मान्छे परमेश्वरमा आउन चाहन्छ भने ऊ के हुनु पर्थ्यो, ऊ यहुदी बन्नु पर्थ्यो,
गर्नुपर्थ्यो,
व्यवस्था पालन गर्नु पर्थ्यो, मन्दिरमा जानु पर्थ्यो.
And in the early part of the book of Acts, the Jews did not understand God's new way.
अनि त्यसैले प्रेरितको पुस्तकको अघिल्लो अध्यायमा हेर्दाखेरि चाहिँ परमेश्वरको यो नयाँ काम र तरिकालाई बुझिरहेको छैन.
In Acts 10, we see this.
यो कुरा प्रेरित 10 अध्यायमा हामी देख्छौँ.
It was Jews that were saved on the day of Pentecost.
पेन्टेकोस्टको दिनमा मुक्ति पाएका मानिसहरूको थिए, यहुदीहरू थिए.
And even in chapter 10, Peter was still confused.
अनि 10 अध्यायमा आएर समेत पावल के रे पत्रुस अलमलमै थिए. अझ पनि.
See, a prophet does not mean he all of his thinking and it is perfect.
अनि त्यसैले अगमवक्ता एकजना व्यक्ति हुँदैमा उसको सोचाइ सबै नै सिद्ध हुन्छ भन्ने हुँदैन.
It means that what he writes, what the words God gives him are perfect.
यदि मात्र हो कि जुन शब्दहरू परमेश्वरलाई दिनुहुन्छ ती चाहिँ सिद्ध हुन्छन् भन्ने हो.
But here Peter, God was going to save Cornelius and his household.
अब यहाँ के देख्छौँ भने परमेश्वरले अब कर्नेलियस र उनका घरानालाई बचाउन लाग्नु भएको थियो.
Cornelius was a Roman, he was a Gentile.
Cornelius एक अन्य जाति थिए, ऊ रोमी थिए.
He was a centurion, a Roman soldier.
उनी एक रोमी सिपाही थिए, एक सुबेदार थिए.
And so God told Cornelius to go and call Peter.
अब पत्रुस कर्नेलियसलाई चाहिँ परमेश्वरले भन्नु भएको थियो पत्रुसलाई बोलाऊ.
Well, God went to Peter and prepared Peter.
अर्कोतिर चाहिँ परमेश्वर पत्रुसमा जानुभयो र यो भेटको लागि चाहिँ यसलाई पूर्व तयारी गराउनु भयो.
Verses 9 through 16, he gives Peter a vision.
9-16 पदमा चाहिँ परमेश्वरले पत्रुसलाई एउटा दर्शन दिनुभएको छ.
And Peter saw the net descending full of unclean animals.
पत्रुसले चाहिँ दर्शनमा एउटा चद्दर जस्तो चाहिँ माथिबाट आउँदै गरेको देखे जसमा चाहिँ तन्नै पशुहरू छन्.
And God said, kill and eat.
परमेश्वरले उसलाई त्यसपछि भन्नुभयो 13 पदमा, उठ पत्रुस मारेर खाऊ.
The Old Testament law said, do not eat those things.
तर पुरानो नियमको व्यवस्थामा त त्यस्तो कुराहरू नखाऊ भन्नुभएको थियो परमेश्वर.
In all of Peter's life, he never ate them.
पत्रुसको जीवनभरि तिनीहरू कुनै पनि खाएको थिएनन् उनले.
Now, God says, eat them.
अब परमेश्वरले उसलाई भन्नुहुन्छ खाऊ.
So 3 times he gave him that vision.
3 पटक चाहिँ यो दर्शन परमेश्वरले दिनुभयो पत्रुसलाई.
Verse 16, this was done thrice.
16 पदमा उल्लेख छ यो कुरा 3 पल्टसम्म भयो.
Why is the repetition there?
अब किन यो दोहोऱ्याउने काम भयो?
For emphasis.
जोड दिनलाई.
Paul, God was teaching Peter that the law was going away.
परमेश्वरले पत्रुसलाई के सिकाउँदै हुनुहुन्थ्यो भने व्यवस्था अब मेटिनेवाला छ.
It's not for the church.
यो मण्डली युगका लागि होइन.
But he was also teaching him that God was going to save the Gentiles.
तर अर्को कुरा पनि उहाँले सिकाउँदै हुनुहुन्थ्यो कि परमेश्वरले अन्य जातिहरूलाई बचाउने वाला हुनुहुन्छ.
And so when they came, Peter went with them.
अनि त्यसैले जब तिनीहरू आए पत्रुसलाई लिन, पत्रुस उनीहरूसँग,
and he told them that verses 34-36. This is what Peter learned.
34-36 पदमा चाहिँ उसले बताए मैले के सिकेँ त्यस दर्शनबाट भनेर बताउँछन्. 34-36 पद प्रेरित 10 अध्यायमा. तब पत्रुसले मुख खोलेर भने साँच्चै म थाहा गर्दछु परमेश्वर कसैको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जसले उहाँको डर मान्छ र धार्मिकता काम गर्छ ऊ उहाँका लागि ग्रहणयोग्य हुन्छ. परमेश्वरले त्यो वचन येशु ख्रिस्टद्वारा उहाँ नै सबैका प्रभु हुनुहुन्छ शान्तिको प्रचार गर्दै इजरायलका सन्तान कहाँ पठाउनु भयो.
So he understood that God is saving the Gentiles and they don't have to become Jews.
त्यसैले पत्रुसले यहाँ बुझिएछन् अब कि परमेश्वरले अन्य जातिहरूलाई बचाउँदै हुनुहुन्छ, उनीहरू यहुदी पहिला बन्नुपर्ने आवश्यक छैन.
Okay, so we're transitioning between Israel and the church.
त्यसैले हामी इजरायलबाट मण्डलीतर्फ गइरहेको कुरा यहाँ देख्छौँ.
And so we have to understand this.
अनि यो कुरा चाहिँ हामीले यो बुझ्नुपर्छ.
See, the Jews at first continued to go to the temple.
अब हेर्नुहोस् यहुदीहरू
the Jewish believers.
Yeah, यहुदी विश्वासीहरू चाहिँ सुरुतिर चाहिँ मन्दिरमा गइ नै रहे थिए.
Acts 3:1. Peter and John went up together into the temple at the hour of prayer.
अब पत्रुस र यूहन्ना प्रार्थनाको समयमा अर्थात् 3 बजे सँगै मन्दिर भित्र गए.
Well, we don't see that the believers don't have to go to any temple.
विश्वासीहरू कुनै कतै मन्दिरमा जान आवश्यक छैन.
But they were still going.
तर तिनीहरू चाहिँ जाँदै थिए त्यति बेला.
But the temple is gone now.
अन्त अहिले त मन्दिर पनि छैन त्यहाँ.
But they were still acting in the old way.
तर उनीहरू चाहिँ पुरानै तरिकामा चाहिँ उनीहरू व्यवहार गरिरहेका थिए.
And so we see the change.
अनि त्यसैले यहाँ चाहिँ यहाँ परिवर्तन भइरहेको कुरा चाहिँ हामी देख्छौँ अन्तर्कालीन.
There's not different gospels in Acts.
रेतमा बेग्ले बेग्ले सुसमाचार छैन.
But there's a time of changing.
तर चाहिँ यहाँ परिवर्तन भइरहेछ, यहाँ समय परिवर्तन भइरहेछ.
So we don't follow everything exactly here.
त्यसैले प्रेरितको पुस्तकमा पाइने सबै कुरा हामीले हुबहु नै हामीले पछ्याउँदैन.
We have to decide what is for then and what is for now.
त्यसैले हामीले के छुट्याउनु पर्छ भने त्यो बेलाको लागि के थियो र अहिलेको लागि के छ.
Right. So how is Acts transitional?
त्यसैले अब प्रश्न, प्रेरितको पुस्तक चाहिँ कसरी अन्तर्कालीन पुस्तक हो?
Between Israel and the church.
इजरायलबाट मण्डलीमा परिवर्तन भएको छ.
And between the apostolic sign gifts age and the passing of that age.
अनि दोस्रो कुरा चाहिँ के भने प्रेरितीय चिन्हहरूको त्यो युगबाट त्यो चिन्हहरू लोप हुनेतिरको परिवर्तन.
Now, there's mighty miracles in the book of Acts.
प्रेरितको पुस्तकमा त अति नै महान सामर्थ्य कामहरू हुन्छन्.
Even raising the dead.
मरेकालाई पनि बौडाएको छ त्यहाँ.
Peter, even when his shadow would pass over someone, they would be healed.
पत्रुसको त छाया मात्र कसैमाथि पर्दा पनि उनीको हुन्थ्यो.
Great miracle.
ठुलो आश्चर्य खत्म.
And so many are trying to do that today.
अनि आज पनि त्यसकै नकल गर्न खोजिरहेछन् कतिजना.
And they don't understand that was for a special time.
उनीहरूले के बुझ्दैन भने त्यो चाहिँ एउटा विशेष समयको लागि थियो.
And the one verse that helps me understand that is 2 Corinthians 12:12.
अनि यो सम्पूर्ण कुरालाई मलाई बुझ्न मदत गर्ने एउटा पद चाहिँ के हो भने 2 Corinthians 12:12.
त्यो
चाहिँ पावलको लेखोटमा पाइन्छ.
The signs of an apostle.
एउटा प्रेरितका चिन्हहरू.
So the apostles had special signs.
प्रेरितहरूलाई चाहिँ विशेष चिन्हका वरदानहरू दिएका थिए.
And when we look in the book of Acts and we see these miracles,
अनि प्रेरितको पुस्तकमा हेर्दाखेरि चाहिँ ती आश्चर्य कर्महरू हामी देख्छौँ त्यहाँ.
They were done by the apostles.
ती चाहिँ प्रेरितहरूद्वारा गरिएका थिए.
Look at some examples.
जस्तै उदाहरण हेरौँ.
Chapter 2:43.
प्रेरित 2:43 पदमा अनि प्रेरित 2:43 अनि हरेक मानिसलाई डर भयो अनि प्रेरितहरूद्वारा अनेकौं अचम्मका काम र चिन्हहरू गरिए. प्रेरितहरू भने
चाहिँ
सबै विश्वासीले त्यो आश्चर्य कर्म गरेन. प्रेरितहरूले त्यो आश्चर्य कर्महरू गरे.
4:33
अनि बडो सामर्थ्य सहित अनि बडो सामर्थ्यसित प्रेरितहरूले प्रभु येशूको बलि उठाएको गवाही दिन्थे अनि तिनीहरू सबैमाथि ठुलो अनुग्रह भएको थियो.
प्रेरितहरूले
भनेको छ.
Chapter 5 verse 12.
पाँच अध्यायको बाह्र पदमा अनि प्रेरितहरूका हातहरूद्वारा अनेकौं चिन्ह र अचम्मक कामहरू मानिसहरूका बीचमा गरिए. प्रेरितहरूका हातहरूद्वारा.
Verse 15.
पन्ध्र पद पाँच अध्याय. यहाँसम्म कि तिनीहरूले बिरामीहरूलाई सडकहरूमा ल्याउँथे र पत्रुस त्यहाँबाट भएर जाँदा उनको छाया मात्र भए पनि यिनीहरूमध्ये कसै कसैमाथि परोस् भनेर यिनीहरूलाई खाट र ओछ्यानहरूमा राख्थे. पत्रुस एक प्रेरित थिए. अनि परमेश्वरले पावलका हातद्वारा विशेष प्रकारका सामर्थ्यका कामहरू गर्नुभयो. यहाँसम्म कि उनको शरीरबाट रुमालहरू वा गम्छाहरू बिरामीहरूका लगिन्थे र रोगहरूले तिनीहरूलाई छोड्थे र दुष्ट आत्माहरू पनि दुष्ट आत्माहरू तिनीहरूबाट निस्कन्थे. पावल एक प्रेरित थिए.
And the office of the apostle was temporary.
अनि प्रेरित को जुन काम थियो
their work was to lay the foundation of the church.
प्रेरित को विशेष त्यो जुन काम थियो त्यो चाहिँ अस्थायी थियो. उनीहरूको चाहिँ मण्डलीको जग स्थापना गर्ने काम थियो. एबिसी दुईको बीचमा एफसी दुईको बीचमा उल्लेख छ कि तिमीहरू अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बनाइएका
छन्.
जग बसाल्दाखेरि त्यसलाई बारम्बार त बसालिँदैन.
Then you build the house on the foundation.
किन जगमाथि त त्यसपछि घर निर्माण गरिन्छ.
So the work of the apostles was to build the foundation. Then their work was finished.
त्यसले प्रेरितहरूको काम के थियो? जग बसाल्ने काम थियो. अनि त्यसपछि सकियो उनीहरूको काम.
And when they died, they did not choose new apostles.
उनीहरू जब मरे उनीहरू चाहिँ नयाँ प्रेरितहरू चुनेर गएका थिएनन्.
Now, when Judas died, they chose another one.
अब यहुदाको मृत्यु भएपछि चाहिँ अर्को प्रेरित चाहिँ त्यो चाहिँ प्रेरित एक अध्यायमा.
But that was fulfillment of prophecy.
त्यो त भविष्यवाणीको पुरा हुवाई थियो. प्रेरित एक अध्यायमा हेर्नुहोस्
त. They did that to fulfill the prophecy.
उनीहरूले चाहिँ भविष्यवाणीलाई पुरा गर्नका लागि त्यो गरेका थिए.
In Acts 1, they quote, they talk about the death of Judas in verse 18 and 19.
18-19 padma chai, uniharle chai, Yehudako mrityuko charcha gareko chha yaha.
And then they quote from the Psalms in verse 20.
And 20 padma aayera chai, uniharle chai, bhajan ko pustakbata uddharan garchan.
Psalm 69:25.
जुन चाहिँ भजन संग्रह 69 को 25 हो.
All right. So the death of Judas and the replacement of Judas was in the prophecies.
त्यसैले यहुदा मर्ने छन् भन्ने कुरा र उसको सट्टामा अर्कोलाई उसको पद दिइनेछ भन्ने कुरा चाहिँ भविष्यवाणीमा उल्लेख भइसकेको कुरा
छ. So they chose Matthias.
त्यसैले उनीहरूले मत्तियासलाई चाहिँ रोजे.
But then later when James died, they didn't get to choose anyone.
तर पछि गएर जब याकुब मरे अरु कसैलाई उनीहरूले उसको स्थानमा रोजेन.
There are only 12.
12 जना मात्र छन्.
And even in the New Jerusalem, there's still only 12.
अनि नयाँ यरुशलेममा पछि पनि 12 जना मात्र हुनेछ.
Revelation 21:14.
प्रकाश 21 को 14मा. प्रकाश 21:14. अनि त्यस सहरको पर्खालका 12 जगहरू थिए अनि तिनमा थुमाको 12 प्रेरितहरूका नाम लेखिएका थिए.
So many things that acts are not for us today.
यसले प्रेरितको पुस्तकमा धेरैवटा कुराहरू छन् जो आज हाम्रो लागि होइनन्.
We learn from these things, but we cannot do these things.
Yes, but I mean, siksha ta sikchhau, tara tei nai kaam ta hami gardainau.
They were the signs of an apostle.
Ti chai praitharu ka chinha haru thie.
And that means that no one else could do them.
Yesko matlab prait bahek aru kasale garna sakdaina.
Even in the first churches.
Pahilo mandaliharuma samet yo kura sancho thiyo.
And so we have to understand that Acts is a transitional book.
यसले हामीले बुझ्नु पर्छ कि प्रेरितको पुस्तक चाहिँ एउटा परिवर्तन भइरहेको अन्तरकालीन पुस्तक हो.
Transitional between Israel and the church.
अर्थात् इजरायलबाट मण्डली तिरको परिवर्तन.
Between the apostolic sign gift age and the passing of that age.
र प्रेरितीय चिन्हहरूको युग को समय र त्यो चिन्हहरू चाहिँ लोप हुने समयको बीचको अन्तकालीन पुस्तक हो.
And transitioning between tongues and the cessation of tongues.
अनि त्यसको कुरा चाहिँ अन्य भाषाको समय र अन्य भाषा बितेर जाने समयको बीचको पुस्तक हो.
Tongues are only spoken 3 times in the book of Acts.
प्रेरितको पुस्तकमा चाहिँ अन्य भाषा केवल 3 चोटि मात्र बोलिएको पाइन्छ.
In Acts 2, Acts 10 and Acts 19.
प्रेरित 2 प्रेरित 10 र प्रेरितको 19 अध्यायमा
There's not a lot of tongue speaking going on.
धेरै अन्य भाषाको बोलिरहेको हामी पाइँदैन वास्तवमा.
So what were these tongues?
ती अन्य भाषा के थिए त?
Acts 2 tells us they were the languages.
प्रेरित 2 अध्यायले बताउँछ ती चाहिँ भाषाहरू थिए.
The languages of the people.
ती चाहिँ ती मानिसहरूले बोल्ने भाषा थियो.
Acts 2 4-11.
प्रेरित 2 को 4 देखि 11 पदमा.
And they were languages that the people that the speakers had never learned.
अनि ती अन्य भाषाहरू चाहिँ के थियो भने उनीहरूले कहिले पनि नसिकेका भाषाहरू थिए.
It was a great miracle.
त्यो ठूलो आश्चर्य गर्न थियो.
But what was the purpose?
तर उद्देश्य के थियो त यसको?
That's the most important thing to understand about tongues.
अन्य भाषाको सवालमा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसको उद्देश्य के थियो.
And again, we go to Paul to find that out.
फेरि त्यो पत्ता लगाउन चाहिँ हामी पावल चाहिँ जान्छौँ.
1 Corinthians 14.
पहिलो करिन्थी 14 अध्यायमा. पहिलो करिन्थी 14.
Verses
20-22. 20-22. पहिलो करिन्थी 14. पहिलो करिन्थी 14:20. भाइहरू हो, समाजमा केटाकेटी नबन, तरै पनि खराबीको विषयमा चाहिँ तिमीहरू बालक बन, तर समाजमा चाहिँ पुरा बढेको मानिस बन. एकस्मात् व्यवस्थामा लेखिएको छ, प्रभु भन्नुहुन्छ, म अरू भाषाहरू र अरू ओठहरूद्वारा यस जातिसित बोल्नेछु, तर यति गरेर पनि तिनीहरूले मेरा कुरा सुन्ने छैन. यसकारण भाषाहरू चाहिँ चिन्हका निम्ति हुन्, विश्वास गर्नेहरूका लागि होइन तर विश्वास नगर्नेहरूका लागि हो, तर भविष्यवाणी चाहिँ विश्वास नगर्नेको लागि होइन तर विश्वास गर्नेहरूका लागि हो.
So tongues were signs of the Jews.
त्यसैले भाषाहरू चाहिँ अन्य भाषाहरू चाहिँ यहुदीहरूका निम्ति चिन्ह थियो.
Not a sign of believers.
त्यसैले विश्वासीहरूको लागि चिन्ह थिएन.
And Paul is quoting from Isaiah 28.
अनि पावलले चाहिँ यशाया 28 बाट उद्धरण गर्दैछन्.
Verses 11 and 12.
11 देखि 12 पद यशाया 28 को उद्धरण गरिरहेका हुन्.
And every time the tongues were spoken in Acts, Jews were present.
अनि हरेक पटक जब प्रेरितको पुस्तकमा त्यो अन्य भाषा बोलेको पाउँछन् त्यो बेलामा को पनि उपस्थित भएको पाउँछन्? यहुदीहरू.
किनभने
यहुदीहरूको लागि चिन्ह थियो.
God was showing the Jews that he was going to preach his word in all the languages of the people, to all the people.
परमेश्वरले चाहिँ यो कुरा देखाउँदै हुनुहुन्थ्यो कि उहाँको सुसमाचार चाहिँ संसारको सबै भाषीहरूलाई भाषाहरूमा प्रचार गरिनेछ भन्ने कुरा. यहुदीहरू यो कुरा विश्वास गर्न चाहँदैनथे.
Even Peter did not want to believe that at first.
सुरुमा त पत्रुस धरिले पनि यो विश्वास गर्न चाहेन.
And they did not want to even talk to those people.
उनीहरू त ती अन्य जातिहरूसँग कुरा पनि गर्न चाहेनन् सुरुमा.
So God is showing them what he's doing.
त्यसैले परमेश्वरले चाहिँ आफूले के गर्दैछ यस युगमा भन्ने कुरा यहाँ देखाउँदै हुनुहुन्थ्यो.
And that his gospel is going to go to every person.
यो कुरा कि सुसमाचार अब प्रत्येक प्राणीका जानेछ, प्रत्येक व्यक्तिका.
And so God gave his word in the languages, all the languages.
त्यसैले परमेश्वरले आफ्नो वचन चाहिँ यो आश्चर्य कर्मद्वारा हरेक भाषामा दिनुभयो.
And it was a sign to the Jews. Then it was finished.
अनि यो चाहिँ अन्य जातिहरूको एउटा चिन्ह थियो. अनि त्यसपछि यो चाहिँ सकियो.
You need that sign anymore.
त्यो अब हामीलाई त्यो फेरि त्यो चिन्ह आवश्यक छ.
And the last time we see it is in Acts 19. It's finished.
अन्तिम पटक हामीले त्यो चिन्ह कहाँ देख्छौँ भने प्रेरितको 19 अध्यायमा. अनि त्यसपछि त्यो सकिन्छ.
And so it's a transition.
त्यसैले प्रेरितको पुस्तक चाहिँ अन्तरकालीन पुस्तक थियो, परिवर्तन भइरहेको छ.
And in order to understand it properly, we have to understand that.
अनि त्यसैले ठिकसँग त्यो पुस्तक बुझ्ने हो भने चाहिँ यो अन्तरकालीन पुस्तक हो भनेर बुझ्नु पर्छ.
Now, number 14.
अब नम्बर 14 मा
doctrine cannot be built on the Bible's silence.
जुन विषयमा बाइबलले केही भन्दैन त्यसमा हामीले चाहिँ कुनै शिक्षा आधार बनाउन सक्दैनौँ.
God chose what to reveal to us and what not to reveal.
परमेश्वरले आफ्नो इच्छामा चाहिँ कुन कुरा प्रकट गर्ने र कुन नगर्ने उहाँले त्यो आफ्नो छनौट गर्नुभयो.
Deuteronomy 29:29.
व्यवस्था 29:29. व्यवस्था 29:29. व्यवस्था 29:29. गुप्त कुराहरू परम प्रभु हाम्रा परमेश्वरका हुन्, तर यस व्यवस्थाका सबै वचनहरू हामीले पालन गरौँ भनेर प्रकट गरिएका कुराहरू चाहिँ सधैँका निम्ति हाम्रा र हाम्रा छोरा छोरीहरूका हुन्.
So, the Bible is God's revelation.
यसले बाइबल चाहिँ परमेश्वरको प्रकाश हो.
And if God did not say something, if God did not reveal something, it is because he does not want to reveal it.
अनि यदि परमेश्वरले कुनै कुरा प्रकट गर्नु भएको छैन भने यसको मतलब यो हो कि उहाँले त्यो प्रकट गर्न चाहनु भएन.
And so that particular thing we cannot know for sure.
अनि त्यो अप्रकटित कुरा चाहिँ हामीले निश्चित गरी जान्न सक्दैन.
We cannot teach it.
त्यसलाई सिकाउन हुँदैन.
Things are clear in the Bible, then we can teach it.
यदि बाइबलमा कुनै कुरा स्पष्ट छ भने त्यो हामी सिकाउन सक्छौँ.
If it's not clear, we cannot make a law about it.
यदि कुनै कुरा स्पष्ट छैन भने चाहिँ त्यसलाई नै हामीले एउटा एकदमै कडा अडानको एउटा नियम बनाउन सक्दैनौँ.
For example, there's only 12 apostles.
जस्तो कि
according to Revelation 21.
प्रकाश 12 अनुसार चाहिँ त्यहाँ 12 जना प्रेरितहरू मात्रै छन्.
Jesus was an apostle. Sorry. Paul was an apostle.
Yeah, okay.
Jesus was an apostle.
Yeah, definitely. Yeah. 12 जना मात्र प्रेरित उल्लेख छन्, तर पावल पनि प्रेरित हुन्.
So that makes 13.
त्यसले त 13 जना भयो त.
So what does that mean?
अब यसको मतलब के हो त?
I don't know.
मलाई थाहा छैन.
And I think it means,
मेरो विचारमा यो जस्तो लाग्छ,
Paul was special.
Paul चाहिँ एक विशेष.
And he is not part of the 12.
उनी चाहिँ 12 जनाको समूहमा छैन.
See, they chose Matthew to replace Judas, that made 12.
किनभने युदा मरेपछि मत्तियासलाई प्रतिस्थापन गर्न रोजियो, 12 जना भयो यथावत.
And so recently I wrote about that.
अनि हालसालै मैले यसको बारेमा चाहिँ लेखेको थिएँ.
And I got many replies.
अनि मलाई चाहिँ थुप्रै जनाले चाहिँ प्रत्युत्तर दिए.
I said, I don't think Paul is one of the 12.
मैले के भनेको थिएँ अनि त्यो 12 जनामा चाहिँ पावल चाहिँ पर्दैनन् भन्ने मलाई लाग्छ.
So some wrote, so, well, I think he is one of the 12, and here's the reasons.
अनि कोही कोहीले चाहिँ मलाई यसरी लेखे, होइन, 12 मध्ये एकजना चाहिँ पावल नै हो भन्ने मलाई लाग्छ, अनि कारण चाहिँ यो हो भनेर लेखे अन्त.
Okay, what's the problem?
तर ल ठिकै छ, समस्या के हो यसमा?
Bible doesn't say clearly.
बाइबलले स्पष्ट भन्दैन यस बारेमा.
We don't have enough revelation to be sure.
हामीलाई पर्याप्त त प्रकाश छैन यसको विषयमा हामी एकदम निश्चित हुनलाई.
Actually, many things are like that.
अनि त्यस्तो कति धेरै कुराहरू छन्.
Genesis 6 is a famous example.
एउटा ठुलो एउटा एकदम प्रख्यात उदाहरण चाहिँ उत्पत्ति 6 अध्याय हो.
These giants in verse 4.
यो चार पदमा चाहिँ उल्लेख भएको यो दैत्यहरू भनेछ.
And they so verses 1 through 4 there's these giants.
त्यसैले 6 अध्यायको 1 देखि 4 पदमा चाहिँ यो दैत्यहरू को हुन् यिनीहरू.
They are called the sons of God, verse 2.
अनि दुई पदमा त उनीहरूलाई चाहिँ sons of God परमेश्वरका छोराहरू भनिएको छ.
Wow. There's many opinions about this.
अब यस विषयमा चाहिँ धेरै धारणाहरू छन् मान्छेको.
And I wrote I have a big book. It's called Things Hard to Be Understood.
अनि मैले एउटा ठुलो पुस्तक लेखेको छु जसमा चाहिँ Things Hard to Be Understood, बाइबलमा बुझ्न कठिन कुराहरू भनेर पुस्तक छ.
So the first time I wrote it, I said, I think these are angels.
अनि पहिलो पटक मैले त्यो पुस्तक प्रकाशन गर्दाखेरि चाहिँ मैले के लेखेँ भने सायद यिनीहरू स्वर्गदूतहरू हुन्. अनि त्यो हुन सक्छ भनेर केही कारणहरू त्यहाँ छन्. दोस्रो पटक मैले प्रकाशन गर्दा चाहिँ मैले लेखेँ होइन त्यो स्वर्गदूत होइन जस्तो लाग्छ मलाई. पहिलो त्यो पुस्तकको प्रकाशनमा मैले भने त्यो 12 जनामा चाहिँ सायद पावल एकजना होला.
नयाँ
प्रकाशनमा चाहिँ मैले लेखेँ 12 जना मध्ये एकजना पावल चाहिँ होइन जस्तो लाग्छ मलाई मेरो आफ्नै पुस्तकमा.
यिनीहरू
चाहिँ एकदम सिद्ध रूपमा हामीलाई खुलस्त खुलाएको छैन.
त्यसैले
यिनीहरूको सम्बन्धमा चाहिँ हामीले एकदमै निश्चित नियमहरू बनाउन
सक्दैन.
अनि यस्तो धेरै कुराहरू छ.
And we need to be careful about asking questions that the Bible doesn't answer.
अनि जुन कुराहरू बाइबलले बताउँदैनन् त्यस विषयमा चाहिँ हामीले प्रश्नहरू सोध्न पनि होसियार हुनुपर्छ.
I know one man who got in trouble that way.
एकजना मान्छे म चिन्छु त्यस्तो गर्दै गरेकोले चाहिँ ऊ समस्यामा पर्यो.
And his name was Dave Hunt.
उहाँको नाम चाहिँ डेभ हन्ट.
He was a good Bible teacher.
असल बाइबल शिक्षक हुनुहुन्थ्यो उहाँ.
I learned many things from him.
उहाँबाट मैले धेरै कुराहरू सिकेँ.
But when he was old, he taught that the men do that the fire of the lake of fire is not real.
उनी अलि वृद्ध भएपछि चाहिँ उनले के सिकायो भने नरकको आगो चाहिँ वास्तविक आगो होइन भनेर.
Well, it says it's fire.
अब आगो त आगै भनेछ.
It's all we know.
त्यति हो हामीलाई थाहा भएको.
Sounds real.
साँच्चै जस्तो सुनिन्छ.
We know it'll be a different kind of fire probably.
अब सायद अलि फरक खालको आगो होला.
But it's Bible says it's fire.
तर बाइबलले आगो भन्छ.
But he asked questions like this.
तर उनले चाहिँ यस्तो खालको प्रश्नहरू सोधेछन् सोध्न थाले.
He said the devil has no physical body.
उनले भने ओ शैतानको के अरे भौतिक शरीर त हुँदैन.
Satan is an angel, he's a spirit.
शैतान एउटा स्वर्गदूत हो एउटा आत्मा हो.
Okay. So then he said how could he burn in a physical fire?
त्यसपछि देवनले सोधे शैतान कसरी एउटा भौतिक आगोमा जल्न सक्छ र.
Yes, questions like that.
त्यस्तो खालको प्रश्नहरू.
What is the answer?
त्यसको जवाफ के हो त.
We don't know.
हामीलाई थाहा छैन.
Doesn't matter. God has not told us.
अनि मतलब पनि छैन किनभने परमेश्वरले हामीलाई भन्नुभएको छ.
We know that the devil will be in the lake of fire.
त्यति थाहा छ शैतान नरक के अरे त्यो नरक आगोमा हुनेछ.
We know it's called fire.
हामीलाई थाहा छ त्यो आगो भनेर जनाएको छ.
We know he will be tormented there.
हामीलाई यो थाहा छ ऊ त्यहाँ तडपिरहनेछ.
That's enough.
त्यति भए पुग्छ हामीलाई.
Don't ask questions that the Bible does not answer.
त्यस्तो प्रश्नहरू सोध्ने नगर्नुहोस् जसको जवाफ बाइबलले दिँदैन.
You can ask the question. You can think about it, but you cannot make a doctrine about it.
अब प्रश्न सोध्न सकिन्छ त्यसको बारेमा सोच्न पनि सकिन्छ तर त्यसलाई लिएर चाहिँ एउटा शिक्षा खडा गर्न सकिँदैन.
Okay, who is Melchizedek?
Melchizedek को थिए?
One man, we don't know.
थाहा छैन.
who are the two witnesses in Revelation
11? प्रकाश को 11 अध्याय में उल्लेखित दुई साक्षीहरू को थिए?
We don't know. One man at the Palm meeting says, are they Moses and Elijah?
एकजना पालन को मीटिंग में एकजनाले सोधे मूसा र एलिया हो कि?
We don't know.
हामीलाई थाहा छैन.
So we cannot give a sure answer.
हामीले चाहिँ एकदम पक्का जवाफ दिन सक्दैनौ.
So we cannot build doctrine on the Bible's silence.
बाइबल मौन रहेको कुराहरूको सवालमा चाहिँ हामी शिक्षा खडा गर्न सक्दैनौ.
And in the Bible, see, in the New Testament, we never read about musical instruments in the churches.
जस्तो कि नयाँ नियमको पुस्तकहरूमा कतै पनि बाजाहरूको उल्लेख छैन.
We read about singing, but not playing instruments.
गाइरहेको चाहिँ हामीले उल्लेख भएको पाउँछौँ, तर बाजा बजाइरहेको चाहिँ हामी पाउँदैनौँ.
So some have made a law, we cannot use instruments.
अनि त्यो आधार बनाएर चाहिँ कतिले चाहिँ के नियम बनाएछ भने हामीले बाजा प्रयोग गर्न हुँदैन.
But see, that's the law on the silence.
तर त्यो चाहिँ मौनतालाई चाहिँ आधार बनाएर बनाएको नियम हो.
Some say we cannot have Sunday school because there is no Sunday school in the Bible.
कोहीले के भन्छ भने हाम्रो चाहिँ Sunday school हुन हुँदैन. बालसँग के रे बाल संगति गर्न सकिँदैन, राख्नु हुँदैन भनेर सिकाउँछ, किनभने बाइबलमा बाल संगति छैन.
And we cannot have but actually if the Bible is silent, that means there's liberty.
तर वास्तवमा चाहिँ के भने यदि बाइबल कुनै विषयमा मौन छ भने त्यसको मतलब यो हो त्यसमा स्वतन्त्रता छ.
The Bible says we should teach the children.
बाइबलले बताउँदछ नानीहरूलाई हामी सिकाउनु पर्छ.
And Timothy learned the Bible from his mother and grandmother.
And Timothy le chai Bible afno aama bajai bata sikeka hun.
And so but it doesn't tell us how to do that.
Thake kasari garo bhanera hamlai Bible le bataudaina.
Or when to do it.
Atha kahile garne bhanera.
Therefore we have freedom.
Tesele hamlai swatantrata chha.
If we want to have a special class for children, there's nothing wrong with that.
Yadi hami nani haruko lagi bishesh क्लास राख्न चाहन्छौँ भने त्यस सम्बन्धमा केही समस्या छैन.
So there is liberty.
त्यसैले त्यहाँ स्वतन्त्रता छ.
It's very important.
यो ज्यादै महत्त्वपूर्ण कुरा.
If the Bible says something clearly, that is the law, that is the doctrine.
बाइबलले कुनै कुरा एकदम स्पष्ट बताउँछ भने त्यो चाहिँ व्यवस्था अथवा त्यो चाहिँ शिक्षा नै हो.
But if it does not speak, if it is silent or if it's not clear, then we cannot make a rule about it for everyone.
तर यदि कुनै विषयमा चाहिँ बाइबल मौन छ अथवा अस्पष्ट छ भने चाहिँ सबैको लागि नै लागू गर्नुपर्छ भनेर हामीले नियम खडा गर्न हुँदैन.
And that's the subject of Romans 14.
अनि रोमी 14 को विषयवस्तु नै यही नै हो.
This is misused many times.
धेरै पटक यो खण्डलाई चाहिँ दुरुपयोग गरिएको पाइन्छ.
But Paul is talking about eating meat and keeping holy days.
तर पाउलले यहाँ चाहिँ खानेकुरा सम्बन्धमा र पवित्र दिनहरूलाई मान्ने सम्बन्धमा पो कुरा गर्दछ. एकदेखि पाँचमा एकदम स्पष्ट यो कुरा पाउँछ. तेह्र पदमा चाहिँ के खाने भन्ने विषयमा हो. तिन पद
keeping holy days.
अनि पाँच र छ चाहिँ पवित्र दिनहरू मान्ने सम्बन्धमा हो.
Well, we don't have a Sabbath. We don't have a special holy day.
हाम्रो कुनै पनि विशेष पवित्र दिन भन्ने नै छैन, विश्राम दिन छैन.
And so we cannot make laws like that.
त्यसैले त्यस्तो खालको नियमहरू हामीले चाहिँ खडा गर्न सक्दैनौँ.
And we don't have a special Christian diet.
अनि हाम्रो चाहिँ कुनै पनि विशेष क्रिस्चियन खानकी भन्ने हुँदैन.
So we cannot make laws.
अनि त्यसैले त्यस सम्बन्धमा हामीले नियमहरू बनाउनु
हुँदैन. Those are just examples.
अनि यो त खालि केही उदाहरण मात्र हो.
So Paul is talking about the things the Bible does not teach.
त्यसैले पाउलले चाहिँ ती कुराहरूको विषयमा यहाँ भन्दैछन्, चर्चा गर्दैछन् जसको बारेमा बाइबलले स्पष्ट सिकाएको छ अथवा बाइबलले सिकाएको छैन.
He's saying in those things we have liberty.
अनि उनले के भन्दैछन् भने ती कुराहरूमा चाहिँ हामीलाई स्वतन्त्रता छ.
We are not to judge one another in those type of things.
त्यस्तो कुराहरूलाई लिएर चाहिँ हामीले एकअर्कालाई न्याय गर्नु हुँदैन.
Verse 10. Why dost thou judge thy brother?
दस पदमा लेखेको छ, तर तिमी किन आफ्नो भाइको न्याय गर्दछौ?
See, And we will all stand before the judgment seat of Christ.
किनकि हामी सबै ख्रीष्टको न्यायसनका सामु उभिने छौ.
And so, in those things that the Bible does not teach, we cannot judge one another.
त्यसैले त्यस्ता कुराहरू जसलाई बाइबलले सिकाउँदैन, ती कुराहरूलाई लिएर चाहिँ हामीले एकअर्कालाई न्याय गर्नु हुँदैन.
And they say, well, you should not use musical instruments.
उनीहरूले भन्छन् तिमीहरूले बाजाहरू प्रयोग गर्नु हुँदैन.
And we say, but the Bible doesn't say we cannot.
अनि हामीले भन्छौँ बाइबलले त्यो प्रयोग गर्नु हुँदैन भनेर त भनेको छैन नि.
And they say, well, the Bible doesn't say you can.
अनि उनीहरूले त यसो भन्छ तर बाइबलले चाहिँ तिमीहरूले प्रयोग गर्नुहुन्छ भनेको छैन नि त.
Yeah, but that means I have liberty.
तर यसको मतलब त यो हो, स्वतन्त्रता छ.
And so we cannot make laws based on the Bible's silence. We cannot build doctrine based on the Bible's silence.
Bible को मौनतालाई आधार बनाएर चाहिँ हामीले शिक्षा निर्माण गर्नु हुँदैन.
Alright. I got one final point. Actually, there's two.
अब एउटा
there's two final points.
दुईटा अन्तिम बुझाहरू छन्.
We gave them at the beginning.
जसलाई चाहिँ सुरुमा उल्लेख गरेका थियौँ.
Number 15.
Number
15. If two or more interpretations are possible, both might be correct.
यदि दुई अथवा दुईभन्दा बढी अर्थहरू बाइबलको कुनै खण्डको सम्भव छन् भने ती दुवै नै साँचो हुन सक्छन्.
And we're not going to deal with that. We're running out of time.
समय नभएकोले चाहिँ त्यसलाई हामीले अहिले चर्चा गर्ने छैनौँ.
But the example I give is the baptism for the dead.
अनि उदाहरण मैले दिएको चाहिँ के भने मरेकाहरूको निम्ति बप्तिस्मा भन्ने.
First Corinthians 15:29.
जुन चाहिँ पहिलो कोरिन्थी 15 को 29.
What does it mean?
त्यसको मतलब के हो?
It's hard to say.
भन्न गाह्रो छ.
There are two or three good possibilities of the meaning.
त्यसको माने चाहिँ दुई अथवा तीनटा सम्भावित राम्रो अर्थहरू छन्.
Maybe it means all three.
अनि तिनैवटा पनि हुन सक्छन्.
So again, it's there are difficult things.
अनि देख्छौँ यी कठिन कुराहरू छन्.
Some things God does not explain exactly like we wish he would.
कति कुराहरू चाहिँ परमेश्वरले चाहिँ कुनै कुनै कुराहरू हामीले आशा गरे जस्तै गरिकन परमेश्वरले खुलस्त पार्नुहुन्न.
He has a reason for that.
त्यसको पनि उहाँको के कारण छ.
But we have to be careful and not make my our one opinion the law for everyone.
तर हामी के होसियार हुनुपर्छ भने हाम्रो आफ्नो धारणालाई चाहिँ सबैमाथि लाद्न खोज्नुहुन्न.
And then finally,
अन्तमा चाहिँ
we need to be patient.
हामी धैर्य गर्नुपर्छ.
We need to study.
हामीले
diligently
एकदम परिश्रम साथ अध्ययन गर्नुपर्छ.
And that will solve most problems eventually.
अनि अन्तमा धेरै जसो समस्याहरू त्यसले नै समाधान हुन्छ.
We cannot expect to understand everything.
हामीले
immediately
सबै कुराहरू तुरुन्तै बुझ्छौँ भनेर चाहिँ हामीले आशा गर्नु हुँदैन.
I've been studying for 4 years. There are many things I do not understand.
मैले अध्ययन गरेको 40 वर्ष भइसक्यो. धेरै कुराहरू छन् जुन म बुझ्दिन.
But I understand a lot more than I did 40 years ago.
तर 40 वर्ष अगाडि भन्दा त म धेरै कुरा बुझ्छु अहिले.
So the Bible is an infinite book actually.
त्यसैले बाइबल एक असीम पुस्तक छ वास्तवमा.
And if someone says there's a problem in the Bible.
यदि कसैले चाहिँ बाइबलमा यो त्रुटि छ भनेर भन्यो भने तपाईँले के भन्नुहोस् नि कहाँ छ त देखाउनुहोस् न समस्या के हो. कीर्तिपुरमा मैले प्रचार गर्ने बेलामा बेला बखत चाहिँ मान्छेहरूले भने बाइबलमा त धेरै अन्तर विरोधहरू छन्. अनि मैले भने देखाइदिनुहोस् न त कहाँ छ त्यो त्रुटिहरू. उनीहरूलाई थाहा थिएन.
If someone says there is a problem here,
तर यदि कसैले चाहिँ यहाँ चाहिँ समस्या छ भनेर देखाउँछ भने
open the Bible and read it carefully.
त्यो बाइबल खोल्नुहोस् र त्यहाँ चाहिँ तपाईँले होसियारपूर्वक पढ्नुहोस्.
Don't depend on your memory.
तपाईँको आफ्नै त्यो सम्झनामा चाहिँ भर नपर्नु.
You've got to look at the actual words.
त्यो शब्दहरूलाई नै तपाईँले वास्तविक शब्दलाई हेर्नुपर्छ.
You've got to look at the context.
त्यसको सन्दर्भलाई हेर्नुपर्छ.
Compare scripture with scripture.
खण्डलाई खण्डसँग तुलना गर्नुपर्छ.
To solve the problems requires study.
त्यसैले समस्या समाधान गर्नलाई चाहिँ अध्ययन चाहिन्छ.
And God gives us help.
अनि परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ.
I'm thankful for these truths.
यी सत्यताहरूको निम्ति चाहिँ म एकदम धन्यवादी छु.
And over the 40 years I've learned them better and better.
अनि विगत 40 वर्ष भरिमा चाहिँ मैले यी नियमहरू चाहिँ झन् झन् राम्ररी प्रयोग गर्न सिक्दै आएको छु.
We learn the same truths more deeply.
मैले यही सत्यताहरू झन् झन् गहिरो गहिरो रूपमा चाहिँ सिक्दै आएको छु. समरजी नयाँ विश्वासी हुनुहुन्छ, हामीले यहाँ जे कुरा गरिरहेछौँ उहाँले सम्पूर्ण कुरा नै सबै कुरा नै लिन त सक्नुहुन्न, तर केही न केही लिनुहुन्छ.
And then more and more as time goes by.
समय बित्दै जाँदाखेरि चाहिँ झन् 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 लिँदै जान सक्नुहुन्छ.
Alright, thank you.
हुन्छ, धन्यवाद.
Now, we got 10 minutes and I think that's enough time to answer those questions.
अब 10 मिनट छ हामीसँग प्रश्नोत्तर गर्न हामीलाई समय पुग्छ होला.
I need to give you a little
The lady who shared the gospel with me first time, she's in her 70s. She's 70. Her father is 100 years old. Lives alone. And sharp memory still beats him in Scrabble. Her in Scrabble.
That's wonderful. Is he a believer?
Yeah, he knows the Lord. He jokes. Looks like God forgot me.
Where do we stop? Okay. Did that. What are two ways to interpret figurative language? I think that's where we start, 438. Mm. Is it?
Yeah. That's right.
Yeah. We're just going to have to can't wait for them to ask. So we're going to have to just go.
Okay. पुनरावलोकन प्रश्नहरू नम्बर 38 आइपुगेको छ. बाइबलमा भएको साङ्केतिक भाषालाई चाहिँ कुन दुई तरिकाले चाहिँ हामीले अर्थ लगाउँछौँ? एक हामीले चाहिँ सन्दर्भबाट, नम्बर दुई खण्डलाई खण्डसँग तुलना गरेर. 39 नम्बर प्रकाश 1:14 उल्लेख भएको आगोको ज्वाला जस्तै, यो चाहिँ साङ्केतिक भाषा हो भनेर हामी कसरी जान्दछौँ? जस्तै भन्ने शब्दले आगोको ज्वाला नै भनेको छैन, तर जस्तै. नम्बर 40 हिब्रू भाषामा प्रयोग हुने दुई प्रकारको समानान्तरता चाहिँ कुन कुन हुन्? एक चाहिँ पुरा गर्ने समानान्तरता, अर्को चाहिँ विपरीत. हजुर, विपरीत भनेको छैन मैले, के शब्द प्रयोग गरेँ? तुलनात्मक. तुलनात्मक समानान्तरता, पूरक समानान्तरता, तुलनात्मक समानान्तरता. 41 नम्बर अयुब 38:7 उल्लेख भएको बिहानको ताराहरू को माने चाहिँ हामी कसरी जान्न सक्दछौँ? यो चाहिँ पूरक समानान्तरताद्वारा, किनभने परमेश्वरका छोराहरू भनेको छ अर्को खण्डमा. त्यसैले स्वर्गदूतहरू भने 42 नम्बरमा यसैया 45:7 उल्लेख भएको खराब अथवा हाम्रो बाइबलमा विपत्ति भनेर जुन अनुवाद गरेको छ त्यसको माने चाहिँ हामी कसरी जान्न सक्दछौँ? त्यो चाहिँ तुलनात्मक समानान्तरताद्वारा शान्ति र अशान्ति अथवा खराब विपत्ति. 43 दृष्टान्तहरूका कतिवटा मुख्य शिक्षा हुन्छ. एउटा मुख्य शिक्षा हुन्छ दृष्टान्तमा. 44 क्रमिक प्रकाशको माने के हो. यसको माने चाहिँ परमेश्वरले प्रकाश चाहिँ क्रमिक रूपमा थप्दै थप्दै वृद्धि गर्दै दिनुभएको छ, एकैचोटि सबै दिनुभएन. 45 मूसाको व्यवस्थाको मुख्य उद्देश्य के हो. यसको मुख्य उद्देश्य चाहिँ हामीलाई दोषी देखाउन, हामी दोषी छौँ भनेर देखाउन, पाप देखाउन हो. 46 मूसाको व्यवस्थाको उद्देश्य के हो भनेर सिकाउने नयाँ नियमको दुईटा अध्यायहरू कुन कुन हुन्. हामीले 3 अध्याय थियौँ, रोमी 3, गलाती 3 र दोस्रो ग्रन्थी 3. सम्झनु पनि सजिलो छ. विश्वासीको व्यवस्था चाहिँ के हो. विश्वासीको व्यवस्था चाहिँ ख्रिस्ट हुनुहुन्छ. कुन चाहिँ पदले बताउँदछ कि पुरानो नियम चाहिँ हाम्रो शिक्षाको निम्ति लेखिएको हो भनेर. रोमी 15:4 49 चाहिँ कुन चाहिँ पदले बताउँदछ कि पुरानो नियम चाहिँ हाम्रो उदाहरणका निम्ति लेखिएको भनेर. पहिलो कोरिन्थी 10:11 50 कुन चाहिँ पदमा चाहिँ संसारको मानिसहरू 3 वर्गमा विभाजित छन् भनेर बताउँछ. यहुदी, अन्य जातिहरू अथवा ग्रिक र परमेश्वरको मण्डली भनेर. पहिलो कोरिन्थी 10:32 51 चाहिँ कुन चाहिँ खण्डले बताउँदछ कि इजरायल चाहिँ अन्य जातिको पूरा सङ्ख्याभित्र नआएसम्म अन्धापना केही मात्रामा उनीहरूलाई आएको छ भनेर. रोमी 11:25-27 अन्य जातिहरूको पूरा सङ्ख्या भनेको चाहिँ के हो. यो चाहिँ मण्डली युगको विश्वासीहरूको कुरा गरेको. रिप्लेसमेन्ट थियोलोजी, रिप्लेसमेन्ट ईश्वरशास्त्र अथवा रिप्लेसमेन्ट शिक्षा भनेको चाहिँ के हो. यसले चाहिँ भन्छ इजरायलको ठाउँ चाहिँ अब मण्डलीले लिएको छ भनेर. बाइबलमा रहस्य जब भनिन्छ त्यसको माने के हो. यसको माने चाहिँ ठिक पुरानो नियममा जुन कुरा प्रकट नभएको थियो, गुप्त राखेको थियो, त्यसलाई चाहिँ नयाँ नियममा प्रकट भएको सत्यतालाई चाहिँ रहस्य भनिन्छ. 55 परमेश्वरले पावललाई दिनुभएको विशेष रहस्य चाहिँ विभिन्न छन् तर विशेष मुख्य रहस्य चाहिँ कुन चाहिँ थियो. मण्डलीको बारेमा, मण्डलीको शिक्षा. 2 रहस्यहरू पनि बताउनुहोस् जुन चाहिँ नयाँ नियममा प्रकट गरिएको छ. एउटा चाहिँ अघि भन्नुभयो ऱ्याप्चर, अरू दोस्रो त्यसदेखि 2 अधर्मको रहस्य. ओके, 2 त्यो भयो. 57 के अरू प्रेरितहरूले भन्दा पावलले बेग्लै सुसमाचार सिकाए त. सिकाएन. 58 रहस्यहरू केवल पावललाई मात्र दिएका थिए कि अरू प्रेतहरूलाई पनि दिएको थियो अरू प्रेतहरूलाई पनि दिएको थियो कुन तरिकामा चाहिँ सुसमाचारका पुस्तकहरू चाहिँ अन्तर्कालीन पुस्तक हुन् एउटा तरिका सुसमाचार पुस्तकमा चाहिँ इजरायलबाट लिएर चाहिँ हामी मण्डलीतिर जाँदैछौँ त्यो समय होइन परिवर्तन गरेको समय 60 नम्बरमा पहाडी उपदेश पहाडको उपदेशको दुईटा उद्देश्य चाहिँ के थिए एक चाहिँ प्रभु यीशुले व्यवस्थाद्वारा यहुदीहरू पापी छन् भनेर देखाउँदै हुनुहुन्थ्यो व्यवस्थाद्वारा उनीहरूले धार्मिकता प्राप्त गर्न सक्दैन भन्ने अर्को चाहिँ उहाँले चाहिँ राज्यको सिद्धान्तहरू त्यसमा सिकाउँदै हुनुहुन्थ्यो जुन चाहिँ भावी समयमा खडा हुने राज्यको बारेमा 61 चाहिँ हामी मत्ती 10 अध्यायलाई आज हामी किन पछ्याउँदैनौँ किनभने चङ्गाई गर र युवतीहरूलाई मात्र प्रचार गर भन्ने कुरा किन हामी प्रचार गर्दैनौँ किनभने प्रभु येशूले बदलिदिनु भयो मत्ती 28 अध्यायमा चाहिँ हामीले पछ्याउनु पर्ने चाहिँ त्यहाँ छ देख्नुभयो अन्तर्कालीन पुस्तक है 62 नम्बरमा प्रेरितको पुस्तक चाहिँ अन्तर्कालीन पुस्तक हो भनेर कुन तीन तरिकामा चाहिँ हामी देख्दछौँ एक चाहिँ त्यहाँ पनि अघि जस्तै इजरायलबाट मण्डलीमा परिवर्तन भइरहेछ अर्को चाहिँ प्रेरितीय चिन्हहरू चाहिँ भइरहेका छन् भने त्यो चाहिँ लोप हुँदैछ तेस्रो चाहिँ हजुर अन्य भाषाको चिन्ह चाहिँ त्यहाँ छ भने त्यो पनि लोप भएको छ समय त्यही थियो 63 नम्बरमा चाहिँ कुन पदले बताउँदछ कि सबै प्रेरितहरूले चाहिँ एउटै सुसमाचार प्रचार गर्थे भनेर पहिलो कोरिन्थी 15:11 64 नम्बरमा चाहिँ कुन चाहिँ पदले बताउँदछ कि प्रेरितहरूसँग चाहिँ विशेष चिन्हका वरदानहरू थिए भनेर प्रेरितका चिन्हहरू थाहा पर्ने टोपी दोस्रो कोरिन्थी 12:12 यो त जान्नै पर्छ दोस्रो कोरिन्थी 12:12 है प्रेरितका चिन्हहरू 65 नम्बर अनि त्यो दोस्रो कोरिन्थी 12:12 माने चाहिँ के हो प्रेरितहरूसँग विशेष चिन्हहरू थियो भने यसको माने के हो यसको मतलब चाहिँ प्रेरितहरू बाहेक अरूहरूसँग चाहिँ यस्तो आश्चर्य कर्म गर्ने चिन्हहरू के अरे वरदानहरू थिएनन् भन्ने कुरा तर 66 नम्बरमा चाहिँ कुन चाहिँ पदले बताउँदछ कि प्रेरितहरूले चाहिँ मण्डलीको जग बसाल्ने काम गरे भनेर एफएसी 2:20 67 चाहिँ कुन चाहिँ पदले सिकाउँछ कि त्यहाँ के अरे अनन्ततामा चाहिँ 12 प्रेरितहरू मात्र हुनेछन् भनेर प्रकाश 21 कति 14 अन्य भाषाहरूको मुख्य उद्देश्य के थियो अन्य भाषाहरूको मुख्य उद्देश्य के थियो यहुदीहरू विश्वास नगर्ने यहुदीहरूको लागि चिन्ह थियो कि परमेश्वरले अब चाहिँ सबै संसारको भाषाहरूमा अथवा सबै जातिहरूलाई उहाँले चाहिँ मुक्तिमा डोर्याउँदै हुनुहुन्छ नम्बर 70 मा चाहिँ अन्तिम कुन चाहिँ खण्डमा पावलले चाहिँ अन्य भाषाको मुख्य उद्देश्य यो हो भनेर बताएको छ पहिलो कोरिन्थी 14 को कति पद 20 देखि 22 इज इट राइट पहिलो कोरिन्थी 14 को 20 देखि 22 हाम्रो पुनः प्रश्न सक्यो
यो भाग पनि एउटा सहायता नै सक्यो